आगे एक स्टोरी बताई जा रही है कारून की। कारून का नाम सबने सुना हुआ है। कारून सिर्फ एक आदमी की बात नहीं यहां पर बताई जा रही, बल्कि ये कैरेक्टर है जो रिप्रेजेंट कर रहा है मालदारों को, ऐसे मालदार जो ओप्रेस करते हैं लोगों को, जो जुल्म करते हैं लोगों पे, जो तकब्बुर में आ जाते हैं अपने माल के और अपनी या ओदों के, इसकी वजह से वो अपने आप को बहुत बड़ी चीज समझने लगते हैं, हदों से निकल जाते हैं। ये उन सब लोगों का सिंबल है कारून, दौलतमंदी का सिंबल है कारून, जिस दौलत से लोग मरहूब होते हैं। आज देखेंगे आप कि वो मरहूब होने वालों को फिर क्या दिखाया जा रहा है, जो इम्प्रेस होते हैं ऐसे लोगों से उनको क्या मैसेज दिया जा रहा है इसकी स्टोरी में। इन्ना कारून कान मिन कौमी मूसा, बेशक कारून जो था कौमे मूसा से था, मूसा अलैहि सलाम की कौम से था। यानी मूसा अलैहि सलाम की कौम कौन सी थी? बनी इसराइल, ठीक है। तो ये जो कारून था ये फिरौनियों में से नहीं था, बल्कि मूसा अलैहि सलाम का फर्स्ट कजन था, चचाजाद था। ये तौरात का हाफिज था और बड़ी खुशिलहानी से तौरात पढ़ा करता था, बड़ा खुश शक्ल था, और फिर अल्लाह ने इसको माल भी बहुत दे दिया। पहले तो असल में ये बड़ा इखलाक वाला होता था, बड़े अखलाक वाला, बड़े आजिज मिजाजी वाला, बड़ा अच्छा आदमी होता था, मगर जब इसके पास दौलत बहुत आ गई तो फिर इसके मिजाज बिगड़ गए। फिर इसके साथ क्या हुआ फिर वो देखते हैं। तो अल्लाह ताला ने फरमाया कारून जो था वो मूसा अलैहि सलाम की कौम में से था। फबगा अलैहिम, तो उसने जुल्म किया उन पर। फिरौन ने इसको बना दिया था, यानी एक तरह से इंचार्ज बनी इसराइल का। आपने देखा होगा जैसे जब अंग्रेज की हकूमत थी सब कॉन्टिनेंट पे, तो अंग्रेज ने भी अपने इक्तदार को मजबूत करने के लिए जो वहाँ के लोकल लोग थे ना, उनमें से लोगों को बड़ी बड़ी जागीरें दी, बड़े बड़े बहुत बहुत उनके ऊपर नवाजिशें की, और उनको फिर अपने लिए यूज़ किया लोकल लोगों के ऊपर, उनको बड़े बड़े ओहदे दे दिए, तो उनकी वफादारियों को खरीद लिया, और उन्हीं को जो सब कॉन्टिनेंट के बड़े सगर के लोग थे उनके खिलाफ इस्तेमाल किया। इसी तरह बनी इसराइल के अंदर से ही इसने, जैसे गद्दार किस्म के लोग होते हैं ना, जब भी किसी ने किसी कौम को प्रेस करना होता है तो यूजुअली ऐसे ही होता है, उस कौम में से जो गद्दार किस्म के लोग होते हैं जो अपनी वफादारियां बेच देते हैं, उनको जो हाकिम होते हैं, जो जालिम हाकिम होते हैं, वो उनको यूज करते हैं अपने काम निकालने के लिए। तो फिरौन ने भी बनी इसराइल में से कुछ लोगों को जो अपने जमीर बेच देने वाले थे उनको अपनी तरफ कर लिया था, और कारून भी उनमें से एक था। तो सोचें कि फर्स्ट कजन है मूसा अलैहि सलाम का, लेकिन इसके ऊपर वो कोई रंग नहीं चढ़ा, और ये क्या टर्न आउट हुआ। फिरौन के दरबार में इसको बहुत बड़ा मकाम हासिल था। आपने देखा ना, जिसको हम मुहावरतन एक बोलते हैं ना, शाह से ज्यादा कोचवान वफादार, तो यानी ऐसे लोग फिर और ज्यादा अपनी वफादारी दिखाने के लिए ना, तो और ज्यादा उल्टे काम करते हैं। जैसे आज भी कोई लोग होते हैं मुसलमानों में से ही हैं जो अपने ही मुसलमानों के खिलाफ जासूसियां करते हैं, अपने ही मुसलमानों को नुकसान देने के लिए ऐसे लोगों के साथ मिल जाते हैं जो इस्लाम के खिलाफ होते हैं। तो ये बहुत ज्यादतियां करता था, बहुत जुल्म करता था, अपने माल की वजह से बनी इसराइल को बड़ा हकीर समझता था, और जाहिर है दौलत इतनी ज्यादा थी, उसका भी नशा था। वह आतैना हु मिनल कुनूस, अता किया हमने इसको खजानों में से। मा इन्ना मफातिहु लतनू बिल उसबती उलिल कुव्वती, اس کو ایسے خزانے دیے تھے جن کی چابیاں اٹھاتی تھی, یعنی وہ بڑی مشکل سے اٹھاتے تھے. یعنی میں نے آپ کو بتانا لتنو کا معنی ہے کہ کوئی بھاری بوجھ اٹھانا جس سے انسان گرا چلا جا رہا ہوں. کون اٹھاتا تھا اس طرح سے؟ ایک بڑی جماعت جو بڑی قوت والی تھی, یعنی بڑے اسٹرانگ آدمیوں کو, یعنی ایک پوری جماعت تھی جو چابیاں اٹھاتی تھی, لیکن وہ بھی ان کے بوجھ سے دبی چلی جا رہی ہوتی تھی. اتنی چابیاں تھیں اس کے خزانوں کی. اب یہ کہا جاتا ہے کہ یعنی گھوڑوں کے اوپر اور اونٹوں کے اوپر اور ان کے اوپر چابیاں لادی جاتی تھیں اور پھر لے کر جائی جاتی تھیں. اتنا زیادہ یہ دولت مند تھا کہ صرف یہ چابیاں ہیں, یہ ابھی وہ نہیں ہے کہ وہ خزانے اٹھا کے لے کے جا رہے ہیں تو وہ اس کے بوجھ سے دبے چلے جا رہے ہیں. یہ تو صرف چابیاں ہیں جن کو اٹھانے کے لیے اتنے لوگ ہوتے تھے. اور اصل میں اس زمانے میں کوئی ایسے بینک وغیرہ تو ہوتے نہیں تھے. اس زمانے میں یہی تھا کہ خزانے ایک جگہ پہ دفن کیے جاتے تھے, پھر ان کو لاک کیا جاتا تھا, ان کے اوپر بڑے بڑے پھاٹک ہوتے تھے, ان کی چابیاں ہوتی تھیں, وہ پھر یہ لے کے جاتے تھے. تو یہ اتنا زیادہ دولت مند تھا. اللہ تعالیٰ نے فرمایا وہ آتینا, ہم نے عطا کیا تھا اس کو. اللہ تعالیٰ نے اس کو آزما لیا دولت دے کے, کیونکہ پہلے میں نے بتایا نا یہ بڑا نیک تھا, یہ پہلے بڑا تورات کا بڑا قاری تھا. لیکن مال جو ہے یہ بھی ایک فتنہ ہے, آزمائش ہے انسان کے لیے. کم ہی لوگ اس آزمائش میں پڑھ کے پھر اللہ کو یاد رکھتے ہیں, اور اس سے پتہ چلتا ہے کہ اللہ تعالیٰ دے کے بھی آزماتا ہے. لے کے آزمانے کا تو بہت سارے لوگوں کو پتہ ہے, دے کے آزمانے کا لوگ نہیں سمجھتے کہ یہ بھی کوئی آزمائش ہے. اس کو سمجھتے ہیں کہ یہ سیلیبریشن ہے, اس پہ خوش ہوتے ہیں, اس پہ پارٹیز کرتے ہیں, میری تنخواہ زیادہ بڑھ گئی, یہ نہیں سوچتے. یہ اللہ تعالیٰ نے آزمائش کے لیے اور زیادہ دے دیا. کہا جاتا ہے 40 اونٹوں پہ صرف خزانوں کی چابیاں لادی جاتی تھیں, اور ظاہر ہے ایک اونٹ پہ ایک چابی تو نہیں ہوتی ہوگی نا, گچھوں کے گچھے ہوتے ہوں گے, کتنے خزانے ہوں گے اس کے پاس. یہ دیکھیں, یہ جو مال ہے نا, یہ مال اٹ سیلف بری چیز نہیں ہے. یہ مال کو قابل مذمت سمجھا جائے, مال بری چیز ہے, مال برا ہے, مال نہیں ہونا چاہیے, یہ بات نہیں ہے. مال برا نہیں ہے, مال کے ساتھ جو جرمز آ جاتے ہیں یا جو برائیاں آ جاتی ہیں, یہ جو بری چیزیں انسان تک پہنچنے کا بہت چانس ہوتا ہے, وہ ہے جو قابل مذمت ہے. کیونکہ مال کے ساتھ تکبر آتا ہے, مال کے ساتھ غفلت آتی ہے, مال کے ساتھ اللہ سے دوری آتی ہے. یوزلی الا ماشاء اللہ, اللہ کوئی کوئی ہوتا ہے جو بچ جاتا ہے, مگر مال کے ساتھ شو آف آتی ہے. مال کے ساتھ انسان پھر اپنی مٹھی کو بند کر لیتا ہے, مال کے ساتھ انسان پھر غرور کا شکار ہو جاتا ہے, خود پسندی کا شکار ہو جاتا ہے. بہت ساری خرافات جو ہے نا وہ مال کے ساتھ چپکی بھی آ جاتی ہیں. تو ظاہر ہے جس کے پاس اتنے خزانے ہوں, اس کی قوم اس کے سامنے بہت غریب سی ہو اور بہت مظلوم سی ہو, بہت کمزور سی ہو, اس کے خود بخود دماغ کے اندر یہ آنا شروع ہو گیا کہ میں تو بہت بڑی چیز ہوں اور یہ کیا ہے. اب اس نے, اور خاص طور پہ دیکھے نا, خزانے کی کنجیاں اٹھانے پہ ہی اس نے ایک پوری جماعت ہائر کی بھی تھی. ہر خزانے کی الگ اس کی چابی تھی جو ایک ہاتھ کے برابر ہوتی تھی, اور یہ جب نکلتا تھا تو پھر جب چابیاں بھی ساتھ ہوتی تھی تو کتنے کتنے اونٹ اور کتنے کتنے خچروں پہ لاد دی جاتی تھی. اب یہ جب فرعون سے نجات پا کے موسیٰ علیہ السلام بنی اسرائیل کو لے کے پار پہنچے تھے نا, تو قارون بھی ساتھ ہی تھا, یہ بھی آ گیا تھا, اس کے پاس خزانے بھی تھے. خزانے جہاں پہ بھی ہوں گے وہ ساتھ کیری تھوڑی کرتا تھا, تو جہاں پہ بھی ہوں گے وہ تو بچ گیا جب, تو خزانے بھی اس کے پاس تھے. اچھا اب یہاں آ گیا ہے وہ, اب اس کی وہی تکبر اور وہی اس کی شیخیاں اور یہ سب. تو اس وقت اس قال لہو قومہ, جب کہا اس کو اس کی قوم نے, اس کی قوم نے مطلب ہے کہ جو اس کی قوم کے جو نیک لوگ تھے, جو کوئی عقل مند لوگ تھے, کیا کہا انہوں نے اس سے, لا تفرح, نہ تم اتراؤ, ان اللہ لا یحب الفریحین, اللہ تعالیٰ اترانے والوں کو پسند نہیں کرتا, اتراؤ نہیں تم. کس پہ اتراتا تھا وہ؟ اس مال پہ. تو یہ چیز قابل مذمت ہے, جب مال اتنا آ گیا اس کی آجزی چلی گئی, تکبر آ گیا, اچھا اخلاق ختم ہو گیا, اس کی بجائے ظلم کرنے لگا وہ, لوگوں کو حقیر سمجھنے لگا. اور اترانا کیا ہوتا ہے کہ جب انسان دوسروں کو کچھ نہ سمجھے, اپنے آپ کو بہت بڑی چیز سمجھے. اللہ تعالیٰ نے فرمایا ان اللہ لا یحب الفریحین, وہ جو لوگ تھے وہ کہنے لگے اللہ تعالیٰ پسند نہیں کرتا اترانے والوں کو. یہ ایک کامن رول ہے, چاہے قارون کے لیے ہو چاہے کوئی بھی اترانے والا ہو. اب یہ بتائیں کہ ہم لوگ کہاں کہاں اتراتے ہیں, کس چیز پہ اتراتے ہیں. دیکھیں اللہ تعالیٰ اچھا پہننے سے یا اچھا کھانے سے یا اچھی گاڑی یا اچھے گھر سے منع نہیں کرتا, مگر کون سی چیز ہے جو اترانے کا باعث بنتی ہے, جو دکھاوا, اور پھر انسان اس کے بعد اس میں ایسا خوشی میں اپنے مست ہو جاتا ہے کہ اس کو دوسرے لوگ چھوٹے لگنے لگتے ہیں. نعمت پا کے یا مال پا کے بجائے شکر کرنے کے وہ دوسروں سے خود کو بڑا سمجھنے لگتا ہے, بہتر سمجھنے لگتا ہے, اور یہ کیا, یہ تو بیکار سے, ان کو تو نہ پہننے کا پتہ ہے نہ کچھ ہے, تو چھوٹے چھوٹے لوگ ہیں, اور انسان اوپر سے نیچے تک دوسرے کو دیکھتا ہے اور اس کو لگتا ہے کہ یہ جیسے چھوٹے چھوٹے کیڑے چل رہے ہیں, میں تو اتنا بڑا برانڈ پہنے بیٹھی ہوں, اس نے کیا پہنا ہوا ہے. خود ہم سوچیں کہ ہم کہاں کہاں اتراتے ہیں, کس جگہ پہ ہم اپنی کسی نعمت کو جو اللہ نے ہمیں دی ہوئی ہے اس کو بڑائی کا سبب بنا لیتے ہیں دوسروں کے اوپر. حالانکہ انسان سوچے تو صحیح, جن چیزوں پہ اترا رہا ہے ادھر آنکھیں بند ہوئیں ادھر کچھ بھی نہیں ہے پاس, خالی ہاتھ ہے, برانڈ نیم ہی یہی رہ گئے, اور گاڑیاں اور کپڑے اور گھر بھی یہیں رہ گئے, جس جو ختم ہو جانے والی ہے اس کے اوپر اترا رہا ہے. اور کئی لوگوں کی زندگیاں تو صرف شو آف ہی رہ کے بن کے رہ جاتی ہیں. ہم کہتے ہیں اللہ نے دیا تو ہم کیا دکھائیں نہیں, پہنے نہیں, پہنے ضرور, شو آف کے لیے نہیں. یہ اترانا یہ شو آف ہے. تو یہ پہلا رول جو دولت مندوں کے لیے, یہاں پہ پانچ رول بتائے گئے ہیں, پہلا رول یہ ہے اتراؤ نہیں, حقیر نہ سمجھو دوسرے کو. یعنی آپ پہن سکتے ہیں, اچھا پہن سکتے ہیں, آپ کوئی برانڈ نیم پہننا منع نہیں ہے, آپ برانڈ نیم پہن سکتے ہیں, مگر اس لیے نہیں کہ دوسرا تو مجھے چھوٹا لگ رہا ہے اور میں سب سے اونچی ہو گئی ہوں کیونکہ میں نے یہ $800 کا پرس پکڑا ہوا ہے اور میری جوتی 200 کی ہے اور میرا کپڑا اتنے کا اور ان کے پاس تو کچھ ہے ہی نہیں ہے. وَابْتَغِ فِيمَا آتَاكَ اللَّهُ الدَّارَ الْآخِرَةَ, دوسری نصیحت انہوں نے کیا کی اس کی قوم نے, اس کا مطلب موسیٰ علیہ السلام کی قوم میں بنی اسرائیل میں ابھی کچھ لوگ تھے جو کہ واقعی صحیح لوگ تھے, جو امر بالمعروف و نہی عن المنکر کرنے والے تھے, ابھی تھے ایسے لوگ, اسی لیے تو اس کو اب نصیحت کر رہے ہیں. اچھا اب کیا فرمایا ان لوگوں نے کہ حاصل کرو اس میں سے جو دیا تجھ کو اللہ نے آخرت کا گھر, یعنی اپنے لیے آخرت کا گھر بناؤ اس سے جو اللہ نے تمہیں دیا ہے. کیسے بنتا ہے آخرت کا گھر؟ یعنی اللہ کے راستے میں بھی سپینڈ کرو, صرف اپنے اوپر نہ لگاؤ, غریبوں مسکینوں کا بھی حق دو, اس سے آخرت کا گھر بنے گا نا. کہ جو جس کو اللہ نے مال دیا وہ پہلے اپنے لیے آخرت کا گھر بنانے کی فکر کرے, وہ ایسی جگہ پہ لگائے جس سے آخرت میں اس کو فائدہ ہو. آخرت کا گھر کیا ہے؟ جنت. جنت پانے کے لیے اس گھر کو, اس مال کو لگاؤ. غریبوں کی امداد کرو, صدقہ و خیرات کرو. وَلَا تَنْسَ نَصِيبَكَ مِنَ الدُّنْيَا, اور دیکھنا دنیا میں سے اپنا حصہ نہ بھول جانا. اس کے دو معنی ہیں. ایک معنی تو یہ ہے کہ دنیا میں سے اپنا حصہ نہ بھول جانا, یعنی دنیا کیا ہے؟ یہ زندگی بڑی مختصر ہے اور اس لیے ملی ہے کہ آخرت کی تیاری اس میں کی جائے. اس کے لیے اللہ تعالیٰ نے دنیا میں بھیجا ہوا. جتنا وقت دنیا میں ہے وہ آخرت کو بنانے کے لیے ایک سرمایہ ہے. اللہ نے یہ وقت دے دیا, یہ ایک سرمایہ آپ کے پاس, آپ اس کو انویسٹ کر سکتے ہیں. اس کو انویسٹ کرو ایسی جگہ پہ جہاں سے آخرت کا گھر بن سکے. تو دنیا کا حصہ کیا ہے؟ دنیا سے اپنا حصہ کون سا آپ لے سکتے ہیں؟ جس میں جو آپ آخرت کے لیے کام کر سکیں, باقی تو سب ضائع ہے. اب اس میں سارے اعمال صالح آ جاتے ہیں. ٹھیک ہے. ولا تنسا نصیبہ کا میرا دنیا, یعنی دنیا میں سے اپنا حصہ لینا نہ بھولنا. اللہ تعالی انسان سے بڑی محبت کرنے والا ہے اور اس نے انسان کو یہ بھی بتا دیا کہ اس نے مال کو کیسے خرچ کرنا ہے. مال کو خرچ کرنے کے لیے دوسرا جو اس کا معنی بنتا ہے وہ یہ کہ جو کچھ اللہ نے تمہیں دیا ہے, مال و دولت, وہ اپنے اوپر بھی آپ لگاؤ. یہ دنیا کا تمہارا حصہ ہے, یعنی اب آپ اس کے اندر اپنی ضروریات پہ بھی خرچ کرو, اپنے گھر والوں پہ بھی خرچ کرو اور غریبوں مسکینوں رشتہ داروں پہ بھی خرچ کرو. یہ سب خرچ کرنا آپ اپنے اوپر بھی خرچ کر سکتے ہو. ایسا حال حلیہ نہ بنا لو کہ لوگ ہی آپ کو خیرات دینا شروع کر دیں, صدقہ دینا شروع کر دیں کہ یہ بےچارا پتہ نہیں کتنا غریب مسکین, ترس کھانے لگے. نہیں, اپنے اہل و عیال کا بھی خیال کرو. سمجھ آ گئی؟ تو دونوں معنی ہو گئے. یہ اللہ تعالی لیکن بیلنس چاہتا ہے. یہاں پہ بھی ہمیں کیا پتا چلتا ہے؟ اعتدال. پورا تھیم اعتدال. قارون اعتدال سے ہٹ گیا تھا. دونوں ایکسٹریمز پہ نہیں جانا. ایسا بھی نہ کرو نہیں جی ہم نے تو خرچ کرنا ہے بس سارا ہی صدقہ خیرات کر دیا, اب بچے بھیک مانگتے پھر رہے ہیں, خود بھی کنگال ہو کے بیٹھ گئے ہیں, کھانا گھر میں کھانے کو ہے نہ کچھ ہے, جی ہم سارا اللہ کے راستے میں لگا رہے ہیں. یہ بھی نہیں صحیح ہے کہ آپ خود محتاج ہو جاؤ, خود مانگنا شروع کر دو اس کے بعد. اور یہ بھی نہیں صحیح کہ سب کچھ اپنے اوپر ہی لگا دو اور اپنی آخرت کے لیے سامان نہ کرو. تو دونوں کرنا ہے, آخرت کا بھی سامان کرو, اپنی دنیا کی ضروریات کو بھی نہ بھلاؤ. ٹھیک ہے, اپنی ضرورتیں بھی پوری کریں, آخرت کا گھر بھی بنائیں. تو یہ دونوں کا بیلنس دکھا دیا ہے یہاں پہ اس آیت کے اندر. مشکل تبھی ہوتی ہے, مسئلے تبھی پڑتے ہیں جب انسان اس بیلنس کو چھوڑ دیتا ہے. اور چوتھی بات کیا بتائی؟ وَأَحْسِن كَمَا أَحْسَنَ اللَّهُ إِلَيْكَ. مالداروں سے کہا گیا, قارون کو تو وہ لوگ سمجھا رہے ہیں نا, باقی سب مالداروں کے لیے یہ نصیحت ہے, اور احسان کرو جیسا کہ اللہ نے تم پر احسان کیا. یہ اللہ کا احسان ہے کہ تمہیں اتنا کچھ عطا کیا جو دوسروں کو نہیں ملا, تو تم بھی اب لوگوں پہ مہربانی کرو, تم بھی لوگوں پہ آسانیاں کرو, ان پہ خرچ کرو. وَلَا تَبْغِ الْفَسَادَ فِي الْأَرْضِ, اور یاد رکھو زمین میں فساد نہ کرو. زمین میں فساد کب ہوتا ہے؟ جب انسان بیلنس نہیں رکھتا, جب انسان حقوق اس طرح سے ادا نہیں کرتا جیسے اللہ تعالیٰ نے فرمائے ہوئے, جیسے اللہ نے بتائے ہوئے. ٹھیک ہے, جب انسان ان پہ احسان نہیں کرتا جن پہ کرنے کا حکم دیا گیا. پچھلی بات میں کہا گیا نا, احسان کرو جیسے کہ اللہ نے احسان کیا تم پر. جب انسان ان قوانین کو توڑنا شروع ہو جاتا ہے تو فساد پیدا ہوتا ہے. فساد ایک بہت وسیع ٹرم ہے. جب انسان دیکھیں حقوق نہیں ادا کرتا فساد ہوگا. جب انسان مال خرچ کرتے وقت مثال کے طور پہ ایک کو زیادہ دے دیا, ایک بچے کو کم دے دیا, ایک کو بالکل محروم رکھا, فساد پیدا ہوگا. جب انسان وراثت کے صحیح قوانین کے مطابق اس کو تقسیم نہیں کرے گا فساد ہوگا. جب انسان حقوق مارے گا لوگوں کے, زیادتیاں کرے گا لوگوں کے, اس کی زمین غصب کر لے گا, اس کی غصب کر لے گا, فساد ہوگا. اور انسان رشوت لے کر, سفارشیں کر کے, یا ادھر ادھر سے ہیرا پھیریاں کر کے مال کما لے گا تو بھی فساد ہوگا. تو زمین میں فساد نہ کرو. یہاں پہ اللہ نے خرچ کرنے کا حکم دیا, وہاں پہ خرچ کرو. جب بھی انسان اللہ تعالیٰ کی جو لاز ہیں ان کو توڑتا ہے تو ضرور بیلنس خراب ہو جاتا ہے. اور جب بیلنس خراب ہوتا ہے تو زمین میں فساد ہوتا ہے. یاد رکھیں یہ بات. اگر بیلنس قائم رکھنا چاہتے ہیں نا تو کیا ہے, لمٹس میں رہیں, جو اللہ تعالیٰ نے قوانین بتائے ان میں رہیں, ان کے مطابق چلیں گے سب خوش رہیں گے. انسان کہتا میں نے کیا کیا, میں نے تو کسی کو کوئی تکلیف دی نہیں دی, میں نے ایسے نہیں کیا, پتہ نہیں کیوں ایسا میرے ساتھ ہو رہا ہے. اس لیے ہو رہا ہے کہ آپ نے جیسے اللہ کا حکم تھا اس کے مطابق مال کو تقسیم نہیں کیا, اپنی مرضیاں کی ہیں, تو فساد ہی ہوگا نا. اب کسی کا حق آپ روک لیں گے تو فساد ہوگا, چاہے اپنی ذات تک لگاتے رہیں تب بھی فساد ہوگا. اگر بس سارے ایک ہی طرف مثلا رشتہ داروں پہ خرچ کرنا شروع کیا, انہی کے اوپر سارا خرچ کر دیا, نہیں بھائی ان کے بڑے حقوق ہیں, اور اپنے بچے گھر میں بھوکے پڑے ہوئے, تو فساد ہی ہوگا نا. اسی طرح اگر دولت چند ہاتھوں میں ہی کانسنٹریٹ ہو جائے تب بھی فساد ہوگا معاشرے میں. آپ دیکھتے ہیں ہمارے ملکوں میں جو اتنی کیوس ہے وہ کیوں, امیر امیر سے امیر ترین ہوتا جا رہا ہے, غریب غریب سے غریب ترین ہو جاتا ہے. اب غریب چھیننا چاہتا ہے, جھپٹنا چاہتا ہے, کہتا ہے ان کے پاس بھی کیوں ہو, اگر مجھے نہیں ملا تو میں ان سے چھین لوں گا. فساد پیدا ہو رہا ہے. تو جہاں کسی کو کوئی حق اس کا نہیں دیں گے وہیں بگاڑ ہوگا, وہیں فساد ہوگا. تو ہم جب جب کسی کا حق مارتے ہیں نا ہم فساد کرتے ہیں. جو دوسروں کے حق نہیں دیتے ہم فساد کرتے ہیں. ان اللہ لا یحب المفسدین, اللہ تعالی فساد کرنے والوں کو پسند نہیں کرتا. اللہ اکبر. تو یہاں پہ بھی اعتدال سے ہٹ جانا فساد ہے. قال, اس نے کہا, کس نے, قارون نے. قارون نے یہ جواب دیا. اب وہ قارون کو کیا جواب دینا چاہیے تھا, یہ پانچ باتیں اس کو بتائی گئی, یہ پانچ چیزیں کرو, اور یہ پانچ چیزیں جس جس کے پاس بھی اللہ نے مال دیا ہوا ہے وہ ان کے مطابق کام کریں. اب اس نے بجائے اس کے کہ وہ یہ کہتا کہ ہاں مطلب مجھے واقعی لوگوں کے ساتھ ایسا کرنا چاہیے کیونکہ اللہ نے مجھے بھی دیا ہوا ہے, اور اللہ کے راستے میں میں دوں تاکہ میری جنت بھی بنے اور میں اپنے اوپر بھی سپینڈ کروں, اللہ نے اسے تو نہیں منع کیا, تو یہ مجھے کرنا چاہیے. وہ آگے سے کیا کہتا ہے, قال انما اوتیتہ, بے شک میں تو دیا گیا ہوں. کس وجہ سے, علا علم عندی, میرے اپنے علم کی وجہ سے میں دیا گیا ہوں. تم کہتے ہو کہ اللہ کا احسان ہے اللہ کا احسان ہے, نہیں بھائی, میں نے تو خود اتنی اچھی پلاننگ کی, اتنی محنت کی, میرے پاس خود اتنا علم تھا, میں نے یہاں پیسہ لگایا, یہاں پہ لگایا تب مجھے ملا. یہ بھی انسان کی خود پسندی ہوتی ہے کہ وہ اپنا کمال سمجھنے لگے, اپنے آپ کو ایک چیز سمجھنے لگے, اللہ کے فضل پہ نہ نظر ہو اس کی کہ یہ اللہ کا فضل ہے بلکہ یہ میرا کمال ہے, اپنے کمال تلاش کرے کہ میں کہاں سے اپنی کوئی بات تلاش کر لوں کہ جی میری ہی وجہ سے ہوا. ایسا انسان نا پھر جو بس اس کا عادی ہو جاتا ہے کہ میں خود بھی نہیں کہا, یعنی اپنے آپ کو ہی بس دیکھتا رہے کہ میں نے میرے کتنے کمال ہیں, وہ پھر اپنی زبان سے اپنی تعریفیں کرنا شروع کر دیتا ہے. دیکھا میں نے نہیں کہا تھا ایسے کرو, میں نے نہیں کہا تھا وہاں پہ انویسٹ کرو, میں نے بس وہاں پہ انویسٹ کر دیا, بس جی یہ بس جی میں نے ایسی پلاننگ کی, میں نے فلانی جگہ پہ یہ پلاٹ خرید لیا, میں نے یہ ٹھیکہ لے لیا, میں نے یہ کر دیا, मैं फलां जगह गया, मैंने वहां से कॉन्ट्रैक्ट पकड़ लिया, बस जी फिर ये हो गया वो हो गया, फिर मैं वहां से वहां पहुंच गया, यानी सारा कुछ खुद अपने लिए। ये चीज अगर आप गौर करें तो सिर्फ कारून की बात नहीं है, ये आज के वक्त में इस मटेरियलिज्म के दौर में, चाहे कोई मुसलमान भी है ना, अल्लाह माशाल्लाह कोई इससे बचा हुआ है, मगर ज्यादा लोग इसी खुद पसंदी का शिकार है, वो यही जवाब देते हैं। और जब इंसान में खुद पसंदी आ जाए ना, बस फिर वो अपने गुण गाता रहता है, फिर वो कहीं से पॉइंट्स निकालता है कि मैं कहां से कोई पॉइंट निकालूं कि बस मेरा ही कोई क्वालिटी है, मेरी कोई जहानत है, मेरा ही कोई कमाल है कि ये चीज मुझे मिली है। और अल्लाह ताला को ये बात पसंद नहीं है कि इंसान अपनी तरफ निस्बत करे नेमतों की कि मैं ही हूं बस। ये गलत आदत है। जो इंसान को मिलने वाली नेमतें सब अल्लाह की तरफ से हैं, ये इंसान अपनी खूबी ना समझे। और अक्सर देखा है कि जब इंसान इस चीज में पड़ता है ना, तो फिर उसको ये भी नहीं अच्छा लगता कि कोई ये कहे जी अल्लाह का एहसान है आपके ऊपर, जी ये अल्लाह का फजल है आपके ऊपर। वो चाहता है कि बस मेरी बात हो, मेरा जिक्र क्यों नहीं आ रहा, ये सारे कहते जा रहे हैं बस अल्लाह का फजल है, तो इसके अंदर फिर मतलब मैं कहाँ गई, ला तेरी मैं तो उस दिन खत्म ही हो जानी जब तूने खुद मिट्टी बन जाना। ये जो मैं है ना, मैं अला इल्मिन इंदी, मेरे पास जो इल्म है, तो सारी ये इसके अंदर जो जो भी मेरी कामयाबी है इसकी निस्बत बस मेरी तरफ होनी चाहिए, मैं कितनी जबरदस्त हूं, मेरी कितनी बड़ी बात है। अब आप सोच लेना, वो तो कारून था, ठीक है, उसके इतने बड़े खजाने और सारा कुछ था। आप सोचें कि छोटी छोटी चीजों में भी हम ये नहीं चाहते कि अल्लाह की तरफ निस्बत हो, हम चाहते हैं बस मेरी तारीफें होती रही, मुझे ही बताया जाए जी आपसे ज्यादा तो अच्छा कोई बोलता ही, आपसे ज्यादा अच्छा तो कोई पकाता ही नहीं, आपसे ज्यादा अच्छी तो कोई, और फिर आपको खुशामदी टोला भी एक मिल जाता है जो खुशामदे करता रहता है, बस जी आप ही इतनी अच्छी, आप ही ऐसे, आप ही। इसीलिए आप सल्लल्लाहु अलैहि वसल्लम ने इसकी इसको नापसंद किया है कि ऐसे किसी के मुंह पे उसकी तारीफ करने से बेहतर है उसके मुंह में खाक डाल दो, यानी वो खुशामद करने वाली चीज की आप खुशामदे करते रहे, नहीं जी बस आप ऐसे हैं, आप ये, आप उसका बेड़ा गर्क कर रहे हैं, और उसके अंदर नहीं भी हो जब आना, उसके अंदर नहीं भी खुद पसंदी आनी तो आप डाल दे। और इसका दूसरा माना क्या है कि इन्नमा उतीतुहु अला इल्मिन इंदी, कि यानी मैं तो डिजर्व करता हूं, अगर अल्लाह ने दिया है तो इसीलिए दिया ना कि मैं तो भी इस काबिल था तो दिया ना, नहीं हालांकि इंसान नहीं इस काबिल होता, ये तो अल्लाह की रहमत होती है जिसको चाहे अता फरमाए। आज भी लोग देखें कहते हैं हमारी मेहनत है, हमने दिन रात मेहनत की है तब हम सेल्फ मेड लोग हैं। सेल्फ मेड क्या होता है? हाँ, वो सोचते हैं कि हमने खुद करा है ना, हमने खुद सारी कमाइयां की हैं, हमारी खुद की मेहनत है। आज भी लोग कहते हैं मेहनत करते हैं तो खाते हैं ना, तो मेहनत करने से आप खाते हैं, हालांकि अल्लाह ना चाहे तो आप मेहनत कर करके भी हलकान हो जाए, कुछ भी नहीं मिलेगा, खाली हाथ ही लौटेंगे शाम को। मैं कमाती हूं तो घर चलता है ना, कभी बच्चों को भी ना कहें कि हम कमाते हैं तो तुम्हें खिलाते हैं ना, हमारी कमाई से तुम खाते हो, हमारे करने से तुम करते, नहीं, अल्लाह है देने वाला। बाज कहते हैं मेरे पास फलां डिग्री है, फलाने इसीलिए मैंने भाई इतनी जो पढ़ाई की हुई है, इतनी ये मेरे पास ये चीजें हैं, तो फिर जाहिर है फिर इतनी जो मेरे पास दौलत आई है वो इसी वजह से मेरे पास, मैं ये हूं, मैं फलानी कमाई करती हूं, मेरी मेहनत, मेरी इंटेलिजेंस। तो बेशुमार लोग ऐसे हैं दौलत को अपनी काबिलियत समझते हैं, अपनी काबिलियत, अपनी मेहनत का नतीजा, अपनी जहानत का नतीजा, अपना हक, अपनी खूबियों की वजह से सोचते हैं कि मुझे ये मिला है। तो उसने भी कह दिया था, ये आज की सारी थिंकिंग है जो इस आयत के इस हिस्से में नमाउदी तू आला इल्मिन इंदी। اولم یعلم ان اللہ قد اہلک من قبلہ من القرون. اللہ تعالیٰ نے فرمایا, یہ اللہ کا جواب ہے, کیا بھلا وہ نہیں جانتا کہ بے شک اللہ نے ہلاک کر دیا اس سے پہلے بستیوں میں سے, من ہوا اشد منہ قوتا و اکثر جمع, جو اس سے بھی زیادہ شدید تھے قوت میں. تم یہ سوچتے ہو کہ تمہارا یہ کمال ہے, تم نے یہ کر دیا, میں تمہاری علم کی وجہ سے مل گیا, حالانکہ کتنی ہی بستیاں تھیں وہ بھی بڑی ترقی یافتہ تھیں, بڑی قوت میں شدید تھیں, بڑی جمعیت میں زیادہ تھیں, بڑی ایسے تھیں. اب وہ بھی کہہ سکتے تھے ہمارا تو ہمیں اتنا, ہمارے پاس جو ہے وہ ہماری اپنی عقل مندی کی وجہ سے, ہماری اپنی اسٹرینتھ کی وجہ سے, ہماری اکثریت کی وجہ سے, ہماری قوت کی وجہ سے ہم بڑے فزیکلی اسٹرانگ ہیں. لیکن سارے ہلاک ہو گئے, پھر وہ کیوں ہلاک ہو گئے؟ اگر اپنی کوالٹیز کی وجہ سے ہی کوئی چیز ملتی ہوتی تو وہ اپنے آپ کو ہلاکت سے بچا تو لیتے. پچھلی قوم میں قوت اور جماعت کی کثرت کے باوجود ہلاک ہوئی یا نہیں ہوئی؟ تو اگر تم یہ سوچتے ہو کہ مال کی کثرت اس لیے ہے کہ میں بڑا عقل مند ہوں, دوسروں کے پاس بھی عقلیں تھیں, انہوں نے بھی اتنی اتنی قوت جمع کر لی تھی, اتنی اتنی گروہ کٹھے کر لیے تھے, اتنا مال ان کے پاس زیادہ تھا, وہ پھر کیوں ہلاک ہو گئے؟ اگر علم سے ہی یہ سب ہونا ہوتا, ملنا ہوتا, تو علم تو ان کے پاس تھا, پھر کیوں نہ کام آیا ان کے وہ علم؟ اس کا مطلب اصل چیز انسان کی عقل نہیں ہے, اس کی علم نہیں ہے, بلکہ یہ اللہ ہے. تو جو علم کو چاہے تو سبب بنا دے کچھ عطا کرنے کا, چاہے کسی اور چیز کو سبب بنا دے. انسان اپنی علم اور عقل کے اوپر ایسے ناز کرتا ہے, جی میں نے ایسا کیا تو پھر یہ ہوا. حالانکہ اللہ نے دینا تھا تو اللہ تعالیٰ نے اس جو اس نے فیصلہ کیا اس کے مطابق اللہ نے آگے اس کو عطا کر دیا, اس کے فیصلے کے خلاف نہیں کیا. مثلاً اس نے ایک فار ایگزامپل ایک اسٹاک خریدے, اللہ نے اس کو عطا کرنا تھا, اللہ نے اسی اسٹاک کو ذریعہ بنا دیا اس کو عطا کرنے کا, اور جس کو نہیں دینا تھا سب کچھ اس کا لٹ گیا. اس کے پاس بھی تو عقل تھی نا. اور پھر دیکھیں, عقل تو انسان کے پاس ہوتی ہے, علم بھی ہوتا ہے. جو عقل علم کے اوپر اپنی دانائی کے اوپر ناز کر رہا ہے, تو آپ یہ نہیں دیکھتے کہ ایک انسان کے پاس علم ہوتا ہے, اس کے باوجود کبھی تو اس کو سودے میں فائدہ ہو جاتا ہے اور کبھی نقصان ہوتا ہے, کبھی خسارہ ہو جاتا ہے. وہ خسارہ پھر کیوں ہوتا ہے؟ تمہارے پاس تو علم تھا, تمہیں تو کبھی خسارہ ہونا ہی نہیں چاہیے تھا. اس سے پتہ چلتا ہے کہ علم یا اپنی عقلیں یا اپنی قابلیتیں, یہ چیزیں نہیں ہیں کرائٹیریا. کرائٹیریا یہ ہے کہ اللہ جس کو چاہتا ہے عطا کرے. وہ جو اتنی پاورز تھیں ان کو دیکھو اللہ نے کیسے ہلاک کر دیا. پچھلی قومیں ہلاک ہوئی یا نہیں؟ وہ بھی کہتی تھی ہم بڑے عقل مند ہیں, ہم بڑے دانا ہیں, ہمارے پاس تو بڑا علم ہے. ولا يسأل عن ذنوبهم المجرمون, اور نہیں پوچھے جاتے ان اپنے گناہوں کے بارے میں مجرم. یعنی جب گناہ اتنے زیادہ ہو جائیں تو پھر ان سے یہ نہیں پوچھا جائے گا تم نے کیا گناہ کیا, اس لیے کہ ان کے چہرے بتائیں گے قیامت کے دن کہ ان کے گناہ کیا ہیں, چہرے سیاہ ہو جائیں گے. اور اللہ تعالیٰ کو کسی سے پوچھنے کی ضرورت نہیں تم نے کیا کیا گناہ کیا, وہ پہلے سے جانتا ہے. پوچھا تو یہ جائے گا کیوں کیا تم نے. استغفر اللہ, ایسے مجرموں کو پھر سیدھا ہی جہنم میں ڈال دیا جائے گا. فخرج علی قومہ فی زینتہ, اور یہ چیز ہے کہ جو انسان کے اندر پیدا ہو جاتی ہیں, بہت جب مال اس کے پاس آ جاتا ہے تو پھر آپ اس کو ایک اندر تڑپ لگ جاتی ہے کہ کیسے میں لوگوں کو دکھاؤں کہ میرے پاس اتنا ہے. اب یہ سائیکی اس وقت بھی تھی, آج بھی ہے. اب مال کوئی بینک بیلنس تو جا کے دیکھنے سے رہا, اسی کو پتا تو ہے نہیں کہ گن گن کے دیکھے کہ آپ کتنے ملینئر ہیں. अब किसी तरह बताने की क्या सूरत है कि कुछ इस तरह से किया जाए कि लोगों को नजर आए, तब ये शो ऑफ का जज्बा आता है। इसी तरह कारून में था, अब वो खाराजा अला कौमी ही, वो अपनी कौम पर निकला। अब ये दिखाए भी तो सही ना, नुमाइश भी तो करे ना, उस नुमाइश का शौक होता है, लोग देखें और लोग प्रेज करें, लोग तारीफें करें, वाह वाह भाई क्या बात है, इसकी क्या शान है। वो यानी ये इंसान के अंदर एक शौक पैदा हो जाता है। तो वो भी निकला अपनी कौम पे, फी जीनत ही, अपनी जीनत में, बड़े ठाट बाट के साथ जलूस लेके निकला, जिसमें घोड़े भी थे, जिसमें और पूरी एक उसके नौकर चौकर आगे पीछे, कीमती उसने लिबास पहना हुआ, बड़ी शान के साथ वो अपने घर से निकला। अस्तग़फिरुल्लाह, आज भी लोग ऐसे निकलते हैं यानी, ऐसी गाड़ियां, ऐसी चीजें इसलिए लेते नहीं है कि उनको कोई जरूरत होती है, इसलिए लेते हैं कि लोगों को पता चले मेरे पास पैसा कितना है। आम छोटी मोटी गाड़ी से भी काम चल सकता है, आम छोटे मोटी ब्रांड से भी काम चल सकता है, लेकिन वो बिग नेम्स क्यों लेते हैं और फिर उनको ऐसे चीजों को पकड़ते हैं कि पता चले दूसरों को कि ये देखो मैंने ये ब्रांड नेम की चीज पहनी, देखो मेरे पास ये जेवर है। लोगों को पता भी तो चलना चाहिए। अब ये जो नुमाइश का शौक है ना, ये तभी आता है जब चीज उसके पास होती है, अब दिल करता है कि अब दिखाऊं। तो अब उसने सारी अपनी ये जेबो जीनत करके और वो निकल आया। قال الذين يريدون الحياة الدنيا, कहा उन लोगों ने जो चाहते थे दुनिया की जिंदगी की जीनत, यानी दुनिया की जिंदगी जीनत का मतलब क्या चाहते थे, यानी ये जो पसंद करते थे दुनिया को, ललचाते थे इस दुनिया के लिए, उनकी नजरों में दुनिया की वैल्यू थी ना, दुनिया से मोहब्बत रखते थे, जो जैसे नहीं होते जाहिर परस्त लोग, बस वो हर चमकती चीज को देख के बस उसके ऊपर आहें भरने लगते हैं, हाय काश मेरे पास भी ऐसा हो। तो क्या कहते हैं, कहने लगे वो, या लैतलना, हाय काश होता हमारे लिए, मिथला मा उतिया कारून, जैसे के दिया गया कारून को, इन्नहु लजु हज़्ज़ अज़ीम, हाय ये तो बड़ी किस्मत वाला है, बड़े नसीबे वाला है। ऐसे लगता है कि हजारों साल पहले की बात नहीं हो रही, जैसे आज की बात हो रही। आपने कभी किसी को सुना ऐसे कहते हैं, या खुद कभी कहा, किसी को देख के, किसी सेलिब्रिटी को टीवी पे देखा, या किसी की चीजों को देख लिया, या किसी के घर से होके आ गए, या किसी के घर के बाहर से गुजरे, हाय कितना खुशकिस्मत है ये, इसके पास कितना है, और हसरते भर रहे हैं, ऐसे लोगों के साथ कॉन्टेक्ट करने की कोशिश कर रहे हैं, ऐसे लोगों की खुशामदें करते फिर रहे हैं, ऐसे लोगों को और उनकी तारीफें करके उनको चढ़ा रहे हैं। अल्लाह ताला को ये बात पसंद नहीं है कि किसी के दुनियावी ठाट बाट से इंसान इतना इंप्रेस हो जाए और ख्वाहिश करने लगे काश हमें भी ऐसा मिल जाए, और ये ना सोचे इंसान कि इस दौलत की वजह से वो कितनी खराबियों में पड़ा हुआ, कितनी बुराइयों में पड़ा हुआ। हो सकता है उसके घर में शराब चल रही है, हो सकता है उसके घर में गफलतें हैं, हो सकता है वो बेनमाजी हैं, हो सकता है वो जकात नहीं देते, हो सकता है वो लिमिट्स क्रॉस किए हुए, हो सकता है वो बेपर्द हो गए इसकी वजह से, हो सकता है और कितनी खराबियों में वो मुबतला है, हो सकता है उनकी जिंदगी सिर्फ बाजारों में घूमना और शो ऑफ करना ही है, लेकिन उसके बावजूद हमें इसे क्या परवाह, हमें तो ये है कि हाय कितने खुशकिस्मत हैं, और मुंह में पानी आ रहा है। अल्लाह, जब इंसान के दिल में दुनिया की मोहब्बत होती है ना, तो वो फिर इंप्रेस भी दुनिया से ही होता है। जिसके दिल में जिस चीज की मोहब्बत होगी वो उसी से इंप्रेस होगा, जाहिर है। जिसके दिल में दीन की मोहब्बत हो, अल्लाह की मोहब्बत हो, वो फिर ऐसे लोगों से उसको कोई फर्क नहीं पड़ता, उसको दिल में कोई लालच नहीं आता और वो कोई हसरतें नहीं करता। वो ये देख देख के मीडिया पे और ये लोगों की बातें सुन सुन के और उनके ठाट बाट देख के दिल में हसरतें नहीं करता, वो किसी के जेवर देख के रीझता नहीं है, अरे इसके पास इतना जेवर है, मुझे तो मेरे मियाँ ने कभी कुछ लेके ही नहीं दिया, अरे देखो ये हर दफा नया जोड़ा पहन के आती है और मेरे पास क्या है। वो ऐसी तमन्नाएं नहीं करता क्योंकि उसको पता है आयत नंबर 60 में हमने क्या पढ़ा। पीछे जाएं जरा आयत 60 निकाल लें। ये आयत मेरे ख्याल कहीं लिख के लगा ले। वो जानता है वमा उती तुम मिन शैइन फमताउल हयात दुनिया वज़ीनतुहा वमा इंदल्लाहि खैरुन वा अबका। उसको ये बात समझ आ गई भी है, वो नहीं रीझता जाता, समझ गया कि इस दुनिया की हकीकत क्या। ऐसा इंसान क्या हसरतें करेगा ऐसी, हाय काश हमें भी ऐसा मिल गया होता, हाय ये तो बड़ा नसीबे वाला, वो नहीं कहेगा। उसको पता है, वो जानता है ये दुनिया की ये जो नजर आने वाली चकाचौंध है ये आखरत का हिसाब किताब है। हजरत मुसअब बिन उमैर सॉरी हजरत अब्दुर्रहमान बिन औफ जो थे वो इतने मालदार सहाबी थे, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ऐ अब्दुर्रहमान तू सबसे आखिर में मुझे मिला, ये अशरा मुबशरा में से हैं। तो अब्दुर्रहमान बिन औफ घबरा गए, परेशान हो गए, या रसूलल्लाह क्या वजह थी। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तेरे माल की कसरत ने तुझे रोके रखा, यानी हिसाब किताब माल का देने देने में इतनी देर लग गई, हालांकि वो अशरा मुबशरा में से हैं, उनके लिए जन्नत तो कह दी गई कि इनके लिए जन्नत है, फिर भी वो हिसाब किताब देने में उनको वेट करना पड़ा। ये सहाबी रसूल हैं जिनके कितना माल अल्लाह के रास्ते में खर्च होता था, जिनका सब हलाल था और जिनको पता ही नहीं कि हलाल कितना और हराम कितना, और जिनको यही नहीं पता कि हमने खर्च किधर किया है, किधर उड़ाया है, किधर इसराफ तबजीर, कितने कितने लाखों के जोड़े हमने पहने। जबकि मैं कल ही देख रही थी एक प्रोग्राम में दिखा रहे थे कि कितने बच्चे या और कितने लोग इस दुनिया के अंदर यानी बीमारियों से नहीं भूख की वजह से हर सेकंड में मर रहे हैं, इसके बावजूद कुछ लोगों के तन पे लाखों के कपड़े हैं, कुछ के हाथों के अंदर लाखों की ज्वेलरी है, कुछ लोग ऐसे हैं कि जो ऐसे ऐसे बिस्तरों पर सोते हैं जो सोने के जिनके पाए हैं, और ऐसे नलकों से पानी निकलता है जो सोने के बने हुए। हाँ अल्लाहु अकबर। हदीस में आता है कि माल के एतबार से ना लोग चार किस्म के हैं, एक वो जिसने हलाल कमाया और हलाल पर खर्च किया, ये जैसे मैं आपको हज़रत अब्दुर्रहमान बिन औफ की बात बता रही हूँ, दूसरा वो जिसने हलाल कमाया लेकिन खर्च करते हुए हराम में खर्च किया, हराम रास्ते में खर्च किया, इसराफ किया, तबजीर की, नंबर थ्री हराम कमाया हलाल पे खर्च किया, कमाया तो हराम था लेकिन मस्जिदें बना रहा है, मदरसे बना रहा है, यतीम खानों में दे रहा है, हलाल रास्ते में अपनी जरूरियात पूरी कर रहा है, हलाल खर्च कर रहा है, मगर कमाई हराम थी। नंबर फोर हराम कमाया तो हराम ही खर्च किया। इनमें से सिर्फ पहला है जिसका हिसाब किताब होगा, जिसको हिसाब किताब के लिए रोका जाएगा, जिसने हलाल कमाया और हलाल खर्च किया, बाकी तीन को तो बगैर हिसाब किताब के ही जहन्नुम में डाल दिया जाएगा। अस्तग़फिरुल्लाह रब्बी। जो इंसान ये चीजें जानता है वो क्या हिर्स करेगा, हाय मुझे क्यों नहीं मिल रहा ये, हाय उसके घर से आए आप डिप्रेशन में लेटी हुई, क्यों हस्बैंड से नाराज है, आपने तो मुझे लेके नहीं दिया, देखा है मेरी दोस्त के घर क्या क्या, फलाने के घर क्या, फलां को उसके मियां ने ये प्रेजेंट दिया, आपने मुझे क्या दिया आज तक, वो नहीं हिर्स करता। देखिए अच्छा आपको समझाने के लिए एक बात बताती हूँ, मसलन दो रोड्स जा रही हैं, एक नॉर्थ की तरफ जाती है एक साउथ की तरफ जाती है। अब जो नॉर्थ की तरफ जाने वाली रोड है उसमें गाड़ियां एक तरफ जा रही हैं और जो साउथ की तरफ जा रही है उसमें ऑपोजिट तरफ जा रही हैं। यही है एक दौड़ दुनिया की तरफ है और एक दौड़ आखरत की तरफ है, दोनों दौड़ें ऑपोजिट चल रही हैं, साथ नहीं चल रही, पैरेलल नहीं है, एक एक ट्रैक पे दौड़ है दूसरा दूसरे ट्रैक पे दौड़ है। तो क्या जब आप नॉर्थ की तरफ जा रहे होते हैं तो आपको ये हसरत होती है, हाय साउथ वाला देखो वो कितनी आगे निकल गया, नहीं आपको होती है, क्योंकि उसका ट्रैक ही डिफरेंट है, उसकी रोड ही डिफरेंट है, उसकी मंजिल ही डिफरेंट है। वो कितना भी दौड़ जाए आपको इससे फर्क नहीं पड़ता, आप तो अपनी वाली रोड में देख रहे होते हैं कि मैं आगे चला जाऊं, इसमें मैं आगे जाऊं। अगर आप आखरत की रोड के मुसाफिर हैं, आपको फर्क नहीं पड़ेगा दूसरे ट्रैक में लोग कितनी तेज भाग रहे हैं। लेकिन अगर आप दिल में अभी तक दुनिया की मोहब्बत है ना, तो फिर हसरतें भी आएंगी, फिर हाय भी निकलेगी, हम किस कामों में लगे हुए, देखो उसने जॉब कर ली, वो इतना कमा रही है, वो ये लेकर आ गई, वो लेकर आ गई, उसने इतना जगह वहां पे प्लॉट खरीद लिया, उसने ऐसे कर लिया, उसने वहां इन्वेस्टमेंट कर ली, उसने ये गाड़ी ले दी, हाय हम पीछे रह गए। इसलिए कि वो आपको खुद भी नहीं शायद पता कि आपके दिल के अंदर अभी तक दुनिया की मोहब्बत बसी हुई है। और अगर दुनिया की मोहब्बत नहीं है तो आपको परवाह भी नहीं होगी, यकीन करें परवाह भी नहीं होती, फिर ये भी अल्लाह की देन होती है। तो किसने कितना भी पहन लिया, कितने भी ऐसे पर्स उठा लिए हैं, कितने भी जेवर से लदी हुई है, कितनी भी डायमंड की अंगूठियां पहन ली, फर्क ही नहीं पड़ता, कोई कितना भी कोई असर ही नहीं होता इंसान के ऊपर। उसको क्या असर होगा, उसको ये पता है कि मैं जिस ट्रैक में भाग रहा हूं वो तो डिफरेंट है, वो ऑपोजिट है। हाँ अगर मैं इसके वाले ट्रैक में भाग रही हूँ ना, फिर मुझे जरूर होगा कि ये मेरे से आगे निकल गई मैं पीछे हूं, इसका मतलब अभी तक हम उसी ट्रैक में हैं। नहीं हमें तो ऑपोजिट भागना था, हमने तो दूसरी तरफ जाना था। अगर आपको आज तक हसरतें होती हैं किसी की चीज देख के और नींद नहीं आती रात को, उसकी कामयाबी या उसकी दौलत या उसका ओहदा, आए उसकी तो प्रमोशन हो गई, वो तो वहां तक पहुंच गए, आए उसके मियां को तो ये मिल गया, वो तो ऐसे, अगर ये चीजें आपको बेचैन करती हैं, ये दिल में ख्याल आता है, इसका मतलब अभी तक अंदर से प्योर नहीं हुए हैं, अभी तक अंदर है वो दुनिया की मोहब्बत जो हर खता की जड़ है। याद रखिएगा ये हदीस है, वो दुनिया हर खता की जड़ है। कई बुराइयां इसकी वजह से आती हैं, ये हुब्बे दुनिया की वजह से। छोड़ दें लोगों से बेनियाज हो जाएं खुदा के लिए, लोग क्या पहनते हैं, क्या खा रहे हैं, किधर जा रहे हैं, वेकेशन पे चली गई, वो फलां हो गए, हम तो फेसबुक पे देख देख के जलते रहते हैं, हाय देखा इसको ये भी मिल गया, उसको ऐसे हो गया, ये हो। अब तो और ही आसान हो गया ना, अब लोगों का शो दिखाना भी आसान हो गया, अब कारून की तरह उनको लेके घूमना नहीं पड़ता बाहर, अब वहां पे एक पिक्चर लगा देते हैं, ये जी मुझे ये मिला, मुझे ये गिफ्ट दिया गया, मुझे मैं यहां पे पहुंच गई, अपने कपड़े और जेवर वहीं दिखा देते हैं, अपने घर वहीं दिखा देते हैं, चाहे आप हजारों मील दूर बैठे हो फिर भी देख सकते हैं। क्या अभी तक हमें ये नहीं पता चला, ये आयत हमें लगता है अभी तक समझ नहीं आई, अंडरस्टैंडिंग नहीं आई अभी, अभी भी हम इन पे हेयर्स रखते हैं चीजों पे, अभी भी हम चेक करते हैं और नोट करते हैं कौन क्या पहन के आया, कौन से डिजाइनर का इसने पहना हुआ था। अगर आप अभी भी नोट कर रहे हैं ना, तो कीड़ा अंदर है, बीमारी अंदर है। जिस दिन आप बेनियाज हो गए उस दिन आपको पता ही नहीं चलना किसी ने क्या पहना हुआ था, कोई क्या पहन के आया, क्या पहन के चला गया, वो किस गाड़ी में आया था और किस में रवाना हुआ, उसका घर किस जगह पे है और उसका हस्बैंड क्या काम करता है, इन चीजों से आपको कोई सरोकार ही नहीं रहेगा। उस दिन समझना कि आज मैं प्योर हूं और आज मैंने दौड़ लगाई है जन्नत की तरफ, वरना दौड़ अभी तक दुनिया की तरफ ही है, क्योंकि इस दिल के अंदर दुनिया बैठी हुई है, अभी ये सफाई नहीं हुई अंदर से। अभी जैसे ये नादान नौजवान है, यूरीदून अल हयात दुनिया, जबकि अल्लाह ताला ने इस दुनिया की हकीकत को बता दिया कि ये मता है, ये थोड़ा सा सामान है, ये खत्म हो जाने वाला है। मा इंदकुम यनफद व मा इंदल्लाही बाक, जो भी तुम्हारे पास है, जो भी है वो खत्म हो जाएगा, जो अल्लाह के पास है वो बाकी रहने वाला है। क्या इस आयत के ऊपर अभी यकीन नहीं आया? जिनको नहीं यकीन था ना, वो ये दुनिया की चाहत में इसमें ये देख के चीजों को अब हसरतें कर रहे हैं। और ये जुमला उनका नहीं है सिर्फ, ये हमारा भी होता है, ये हमने सुना भी है। हम नसीबे वाला किसको समझते हैं बताएं, खुद बताएं कि हम किसको नसीबे वाला समझते हैं, जो डॉक्टर बन जाए हाँ, या जो बड़ा किसी और ओहदे पे पहुंच जाए, या जिसने बना लिया बहुत कुछ, یا جس نے شادی وہ فلاں اتنے بڑے ہوٹل میں کر لی, بڑے نصیبے والا, ان کو سمجھتے ہیں؟ کس کو سمجھتے ہیں ہم نصیب والا؟ اپنے آپ سے پوچھیں. وہ تو قارون کو سمجھ رہے تھے, ہم آج کے قارونوں کو تو نہیں سمجھتے. چلو آج اتنے بڑے قارون ہمیں نہ نظر آ رہے ہوں جن کے پاس اتنا مال ہو. ہمارے سامنے جتنے بھی جو سونے کے نلکے والے تو لوگ نہ بھی ہوں, تو چلو جو ہم سے زیادہ ہیں, مال میں بڑھ کے ہم سے ہیں, عہدوں میں بڑھ کے ہم سے ہیں, انہیں وہی ہمارے لیے اگر ہمیں مرغوب کیے میں, ہم ان سے امپریس ہوئے میں, ہمارے دل روب میں آئے میں ان سے, اور ہم ان کی خوش آمدے کرتے پھرتے ہیں, یا ہم ان سے جیلس ہوتے ہیں, یا ہم حسرتیں کرتے پھرتے ہیں. ضروری نہیں ہوتا انسان خوش آمد ہی کرے, کبھی حسد بھی ہوتا ہے. تو پھر سوچ لیں کہ پھر ہم ابھی تک کہاں کھڑے ہیں, ابھی تک ہماری سوچ کیا ہے. بہت کام کرنے کی ضرورت ہے ابھی, اور یہ بیماری بہت کامن ہے آج کے وقت میں. قرآن پڑھنے والوں میں بھی ہے, وہ دوستیاں کرتے ہیں, وہ کانٹیکٹس بناتے ہیں, دیکھ کے کون کیا ہے, اس کا سٹیٹس کیا ہے. اللہ اکبر, صحابہ کرام نے تو ایسی دوستیاں نہیں کی تھی, ورنہ تو کوئی حضرت بلال کے ساتھ بیٹھنا بھی پسند نہ کرتا, وہ تو آزاد کردہ غلام تھے. کوئی حضرت زید کے ساتھ نہ بیٹھتا, کوئی صہیب اور باپ کے ساتھ نہ بیٹھتا رضی اللہ عنہم. ہمارے کیا سٹینڈرڈ ہے, ہم کن چیزوں میں پڑے ہیں؟ جس کے پاس جتنا زیادہ ہے اس کا تو حساب کتاب اتنا ہی زیادہ ہے, اور جس کے پاس تھوڑا ہے تو آپ صلی اللہ علیہ وسلم نے فرمایا جو تھوڑے پہ راضی ہو گیا نا اللہ سے, تھوڑی روزی پہ راضی ہو گیا, اللہ اسے تھوڑے عمل پہ راضی ہو جائے گا, پھر تھوڑا بھی وہ کرے گا اللہ اس سے راضی ہو جائے گا, کیونکہ تم بھی میں نے تمہیں تھوڑا دیا تھا, تم تھوڑے پہ راضی ہو گئے. تو جس کی نظر آخرت پہ پڑ جاتی, جس کی زندگی بدل جاتی, سوچ بدل جاتی, وہ کسی اور طرح سوچنے لگتا ہے. اس کو جس کو جس چیز کو لوگ خیر سمجھ رہے ہوتے ہیں اس کو یہ اپنے لیے مصیبت لگتا ہے, جس چیز کو لوگ شر سمجھتے ہیں اس کو وہ خیر لگتی ہے. اللہ اکبر. وقال الذين اوتوا العلم ويلكم ثواب الاخره خير لمن امن وعمل صالحا. اب وہ سمجھانے والے بھی لوگ تھے جو علم والے تھے. علم اس کا مطلب, یہاں سے آپ کو اس بات سے پتا چلے گا, علم کا مطلب یہ نہیں ہے کہ کسی نے پی ایچ ڈی کر دی. کئی پی ایچ ڈی کر کے بھی ان کی سوچ وہی ہوتی ہے جو یریدون الحیات الدنیا والی ہے. علم کا مطلب یہ ہے کہ انسان کو حقیقت معلوم ہو جائے, دنیا کی حقیقت کیا ہے, تب آپ کے پاس سچا علم آیا ہے. علم کا مطلب یہ نہیں کہ میں نے گریجویٹ کر لیا, میرے نمبر ٹیسٹوں میں اتنے آ رہے ہیں, میں اتنا رٹ رٹ کے میں سنا دیتی ہوں, یہ علم نہیں ہے. علم یہ ہے کہ انسان یہ کہتا ہے ویلکم, ہے افسوس ہے تم پہ, تمہارا جیسے ہم ایک ڈانٹ کہتے تمہارا برا ہو, کیا ثواب اللہ خیر, ثواب اللہ کا جو اللہ تعالی ثواب دے گا یعنی جنت, وہ تو بہتر ہے. لمن آمن و عمل صالحا, اس کے لیے جو ایمان لائے اور اس نے صالح عمل کی, جو اللہ نے اس کے لیے تیار کیا ہوا, یہ کیا چیزیں ہیں جن کے پیچھے تم ریچتے جا رہے ہو؟ اس جنت کی حرص کرو, یہ تو دنیا کی رونقیں ہیں, دنیا کے دکھاوے ہیں, اس سے بہتر وہ ہے جو اللہ کے ہاں ہے, جو ایمان لے کر آئے گا صالح عمل کرے گا اس کے لیے. ولا یلقاها الا الصابرون, لیکن وہ ملے گا نہیں اس کو مگر جو صبر کرنے والا ہے اس کو ملے گا, یعنی جو آج کے دن صبر کرتا ہے اس دنیا میں, دوسروں کی چیزیں دیکھ دیکھ کے حسرتیں کر کے روتا نہیں پھرتا, اور حرام حلال سے میں کہیں سے بھی کما کے لے کر آؤں لیکن میں نے بھی اس کے برابر جانا ہے, میں نے بھی یہ لینا ہے, مجھے بھی اس تک پہنچنا ہے, چاہے ظلم کرے, چاہے لوگوں کے حقوق غصب کرے, چاہے ادھر سے چھینے جھپٹے کچھ بھی کرے, نہیں وہ صبر کرتے ہیں, وہ ہر حالت میں جس حالت میں بھی اللہ نے ان کو رکھا ہوا ہے صبر کرتے ہیں, تب بھی اللہ کے حکموں پہ چلتے چلے جاتے ہیں, ان کو اللہ سے کوئی گلے شکوے نہیں ہے, ان کے لیے وہ ہے ثواب اللہ. ہاں تو پھر اس کے بعد ہوا کیا, فخسفنا, تو دھسا دیا ہم نے اس کو, کس کو, اس کو قارون کو, وبداری ہی اور اس کے گھر کو, اس کے گھر کے ساتھ اس کو اللہ تعالی نے دھسا دیا بیداری ہی الارض اور اس کے گھر کو زمین میں، اس کو بھی اور اس کے گھر کو بھی. یہ آتا ہے کہ جب زکوٰۃ کا وقت آیا نا زکوٰۃ دینے کا، تو ان کی زکوٰۃ 10% ہوتی تھی، جیسے ہماری 2.5% ہے. تو قارون نے جو اپنا خوش آمدی ٹولا تھا اسے کہتا ہے کہ اس موسیٰ کو اس تما کا مزہ چکھاؤ، یہ بڑا لالچ کر رہا ہے، کوئی تدبیر ایسے نکالو جس سے وہ ملک میں بدنام ہو جائے اور کوئی اس کی بات تک نہ سنے. تو اس کے جو ساتھ والے تھے انہوں نے کہا ہاں ہاں یہ صحیح ہے، وہ پتہ ہے خوش آمدی ٹولا ویسا ہی ہوتا ہے، کوئی ایسی تدبیر ہونی چاہیے. تو قارون نے پھر ایسا کیا، کیونکہ وہ کہتا تھا اگر میں 10% دوں گا تو اس کا تو اتنے خزانے تھے، 10% دینا تو اس کا کافی مال چلا جانا تھا اس میں. تو اس نے ایک فاحشہ عورت کو تیار کیا، اس کو اشرفیاں دی اور کہا کہ موسیٰ علیہ السلام پہ تم نے زنا کی تہمت لگانی کہ انہوں نے میرے ساتھ زنا کیا ہے، نعوذ باللہ. اچھا اب وہ بھی لالچ میں آ گئی. اب ایک دن مقرر ہوا جس دن موسیٰ علیہ السلام ایک یعنی مجمع سے خطاب کر رہے تھے، تو اس مجمع میں یہ قارون بھی تھا. اب اس نے کھڑے ہو کے موسیٰ علیہ السلام سے پوچھا کہ یہ بتائیں جو کسی سے کسی عورت سے زنا کرے اس کی سزا کیا ہے. تو ان میں بھی رجم تھی تو انہوں نے فرمایا کہ ہاں یہ اس کی سزا پتھر مار مار کے مار دینا. تو اس نے کہا پھر یہ دیکھیں کہ یہ عورت کیا کہہ رہی ہے، یہ کہہ رہی ہے کہ آپ نے اس کے ساتھ زنا کیا. جب آپ نے اس فاحشہ سے پوچھا تو وہ پھر ظاہر ہے نبوت کا جلال اور یہ سب دیکھ کے وہ تو فوراً مکر گئی. اس نے کہا کہ اس نے مجھے تیار کیا تھا اور اس نے مجھے کہا تھا کہ آپ کے اوپر تہمت لگائیں، تو وہ تو سارے سے انکاری ہو گئی. اب موسیٰ علیہ السلام نے اپنا سر سجدے میں رکھ دیا اور اللہ تعالیٰ سے گریوزاری کرنے لگے کہ میرے ساتھ اس نے ایسا کیا. اللہ تعالیٰ نے فرمایا کہ اے موسیٰ میں نے زمین کو تیرے تابع کر دیا، جو حکم دے گا وہ پورا کرے گی. موسیٰ علیہ السلام نے پھر زمین کو مخاطب کیا کہ اے زمین اس کو نگل جا، تو قارون اپنے ساتھیوں سمیت تخنوں تک زمین میں دھنس گیا، کہنے لگا اے موسیٰ مجھے معاف کر دے، اے موسیٰ مجھے معاف کر دے. اب وہ ہل بھی نہیں سکتا تھا، پیر جکڑے گئے، اب ان کو تو سمجھ آ گئی کہ یہ ہم نے غلط کیا. موسیٰ علیہ السلام نے دوبارہ زمین کو حکم دیا اس کو نگل جا، زمین نے قارون کو رانوں تک نگل لیا، دھنس گیا اندر. اب وہ چیخو پکار کر رہا ہے، فریاد کر رہا ہے، اس طرح کر رہا ہے. موسیٰ علیہ السلام نے پھر فرمایا اے زمین اس کو نکل جا، سینے تک زمین نے اس کو دبا لیا، حتیٰ کہ پھر پورا کا پورا زمین میں دھنس گیا. جب قارون روتا روتا زمین میں دھنس گیا تھا نا، تو موسیٰ علیہ السلام کی طرف اللہ تعالیٰ نے وحی بھیجی تھی کہ اے موسیٰ قارون نے تجھے اتنی دفعہ فریاد کی، اتنی دفعہ پکارا کہ مجھے معاف کر دے، مجھ پہ رحم کر دے، تو نے رحم نہیں کیا. اے موسیٰ قسم ہے مجھے میرے جلال کی، اگر ایک دفعہ بھی وہ مجھے پکارتا نا تو میں اس کو معاف کر دیتا. در المنصور میں یہ بڑا تفصیل سے واقعہ علامہ سیوطی نے لکھا. تو اینی ہاؤ اس کو بھی اور اس کے خزانوں کو بھی زمین نے نکل لیا. فما کان لہ من فیت ینصرونہ من دون اللہ، تو اس کے پاس پھر کوئی گروہ نہیں تھا، وہ جو خوش آمدی ٹولا تھا، وہ جو سارے تھے، کوئی بھی نہیں تھا اس کے پاس جو اس کی مدد کرتا اللہ کے سوا. ایک حدیث میں آتا ہے ایک شخص جو تھا تکبر سے اپنا آزار جو ہوتا ہے نا، اپنا کپڑا جو ہے وہ لٹکائے جا رہا تھا، تو اللہ کو اس کا تکبر پسند نہیں آیا اور اسے زمین میں دھنسا دیا. وہ قیامت تک زمین میں دھنستا ہی رہے گا. اور ہمارے یہاں تو کئی دفعہ ایسے ہوتا ہے کہ ہم تکبر کی وجہ سے ایسے کام کرتے ہیں، ایسی چال چلتے ہیں، ایسی چیزیں، ایسے طریقے اپناتے ہیں. اب اس وقت انسان یہ نہیں جانتا کہ اس وقت اللہ تعالیٰ مجھے دیکھ رہا ہوگا، اور کیا میری یہ چال ڈھال اور ناز انداز اور یہ چیزیں اللہ کو پسند آئیں گی. وما کانا من المنتصرین، اور نہیں وہ تھا खुद अपनी मदद करने वालों में से खुद भी नहीं अपने लिए कोई बदला ले सकता था, कोई अपनी मदद कर सकता था, इतने खजाने थे अल्लाह के उसके पास। अल्लाहु अकबर। वह असबहल लजीना तमन्नो मकाना हो बिल अम्स, अब क्या उनका हाल हुआ, वो जो युरीदून अल हयात दुनिया थे ना, वो जो दुनिया से बड़ी मोहब्बत करते थे, जिंदगी की आसाइशों पे बड़े रीछते जा रहे थे, अब अगले दिन उनका क्या हाल हुआ जो कल तक ऐसा कर रहे थे। जब उन्होंने ये हाल देखा कारून का, कल तक वो उसके स्टेटस की तमन्ना कर रहे थे ना, उसके मकाम की, बिल अम्स यस्टरडे, कल तक कह रहे थे हाय काश हमें भी ऐसा मिल जाए। यकूलुना, अब वो क्या कहते हैं, वही का अन अल्लाह यबसुतु रिज़्क़ लिमन यशाउ मिन इबादिही व यक़दिर, अफसोस है अल्लाह फैला देता है रिस्क जिसके लिए वो चाहता है अपने बंदों में से, और अंदाजे से देता है जिसके लिए चाहता है। यानी वाकई अल्लाह बड़ा हकीम है, उसको पता है। ये कारून का इल्म नहीं था, अल्लाह ताला की मर्जी थी कि उसने जिसको चाहा ता किया। यानी उनको ये बात समझ आ गई तो कि रिस्क की कमी बेशी जो है वो इंसान की अपनी काबिलियत नहीं होती, वो तो अल्लाह की देन है। और वो किसी, वो अल्लाह ताला की कोई रजा की निशानी नहीं होता कि किसी को रिस्क मिल रहा है। हो सकता है बाज दफा आप देखते हैं दुनिया में बहुत कोई अल्लाह का नाफरमान होता है लेकिन उसके पास बड़ा रिस्क होता है, और कोई फरमा बरदार होता है लेकिन वो बड़ा बस हैंड टू माउथ होता है उसके, या उसके घर में फाके होते हैं। इससे पता चलता है ये कोई किसी को मिल जाना, ये कोई ऐसे नहीं कि अल्लाह ताला उसको बड़ा पसंद करता है। अल्लाहु अकबर। लौला अन अमन अल्लाहु अलैना, वो कहते हैं अगर ना होता अल्लाह का एहसान हम पर तो लखसफ बिना, तो हम भी धंसा दिए जाते। ये तो शुक्र है, अल्लाह का बड़ा एहसान है, उसने हमें बचा लिया। अब वो इस पर शुक्र अदा कर रहे हैं, ये शुक्र है हम फिरौन जैसे, कारून जैसे नहीं थे, वरना हमारा भी यही अंजाम होता। ये बात उनको समझ आ गई, ये सब ये जो ऐसी हसरत करना या ऐसी ख्वाहिश करना भी हमारी सही नहीं थी, शुक्र है हम इनमें से नहीं हुए। बाज लोगों को सारी उम्र ये बात समझ नहीं आती। वाई का अन्नहु ला युफ्लिहुल काफिरून, अफसोस है कि बेशक नहीं फलाह पाते काफिर। अब यहाँ पे अफसोस अपनी इस गलत फहमी पे, ये दौलत जो है ना वो हर चीज नहीं है, वो कामयाबी नहीं है। हम जिसको समझ रहे थे कामयाबी, तो कारून तो फला पाया ही नहीं, लेकिन अब समझ आई। और कारून को काफिरून क्यों कहा गया, हालांकि वो तो मुसलमान था मगर यहाँ पे अमली काफिर था, एतकाद से नहीं अमली काफिर था, अमल में उसका अमल जो था वो कुफर वाला था। आप वो पता है जिसके दिल में राई के दाने के बराबर भी तकब्बुर होगा ना, अपनी बड़ाई का एहसास, लोगों को हकीर देखना, राई के दाने के बराबर भी वो जन्नत में दाखिल नहीं हो सकता। ये अगली आयत इस चीज की दलील है, इस बात की। फरमाया तिलक दारुल आखिरतु, ये आखिरत का घर। आखिरत का घर कौन सा, यानी जन्नत। न जालूहा, हम कर देंगे उसको, किसके लिए, इस घर को, आखिरत के घर को किसके लिए कर देंगे, लिल्लदीना ला युरीदूना उलुवन फिल अर्द। ये नोट कर लें, किसके लिए वो घर है जो दुनिया में अपनी बड़ाई नहीं चाहता, जमीन में अपनी बड़ाई नहीं चाहता कि मैं बड़ा बन के रखूं, मैं अकड़ के रहूं, मैं फूला हुआ रहूं, ये नहीं चाहता, लोगों में मैं तकब्बुर के साथ चलूं। अस्तग़फिरुल्लाह। तो जन्नत का घर पे किसके लिए, आजिज मिजाज लोगों के लिए, आजिज मिजाज के लिए। देखें ये तकब्बुर इंसान के अंदर ना किसी चीज का भी हो, चाहे नेकी का, नेकी का भी तकब्बुर होता है कि मैं नेक बहुत हूं, मैं सबसे ज्यादा नेक हूं, मेरी दोस्त क्या चीज है, मेरे फलाना क्या चीज है, ये सारे तो मेरे से पीछे ही हैं, और मेरा शौहर क्या है, इसको तो बिल्कुल ही नहीं कुछ पता, ये मैं ही नेक हूं बस। अपनी नेकी का इतना जूम होना, यहाँ अपने इल्म का जूम हो जाना, मेरे पास तो इल्म ही बहुत है, सारे मेरे से पूछते हैं, सारे क्वेश्चन मुझसे करते हैं, आखिर मैंने कोर्स क्यों किया हुआ? यहाँ कोई अपनी दौलत का, यहाँ कोई अपनी किसी और काबिलियत का तकबर होना, किसी सेंस में भी तकबर होना, यहाँ पे तो एक माल के तकबर की बात जा रही, लेकिन यहाँ इस आयत में अमूमी तौर पे जो भी उलुवन फिल अर्द, जमीन में बड़ाई चाहते हैं, उन्होंने तो दाखिल नहीं होना, उनके लिए तो नो एंट्री का साइन है, वो नहीं जन्नत में जा सकते। अस्तग़फिरुल्लाह, जब इंसान छोटी छोटी बातों में कहता है ना, आपने हमें इनवाइट क्यों नहीं किया था, यानी मैं बहुत बड़ी चीज हूं, अगर आपने मुझे इनवाइट नहीं किया तो इसका मतलब है कि अब तो मैंने आपसे बात ही नहीं करनी, क्योंकि मुझ जैसी बड़ी चीज को आपने इनवाइट नहीं किया, ये भी एक तकब्बुर है। हम देखें ना, आप सोचें आप किन किन चीजों में तकब्बुर करता है इंसान, फलां कौन होता है मुझे ये कहने वाला, ये क्या है, यानी कि मैं इतनी बड़ी चीज हूं, इसने मुझे कहा तो कहा कैसे, क्या इन जुमलों में तकब्बुर नहीं झलक रहा? मैं अगर इस जगह पे बैठ गई, पीछे बैठ गई या जमीन पे बैठ गई, मैं कैसे बैठ गई, मैं तो नीचे हो जाऊंगी लोगों से, क्या ये तकब्बुर नहीं है? अरे मैंने फलां से माफी मांग ली तो ये तो अपने आप को बड़ी चीज समझेगा और मैं नीची हो जाऊंगी, क्या ये तकब्बुर नहीं है? मैंने इसका जूता उठा के अगर इसको दे दिया, हाँ मैं नीची हो जाऊंगी, ये बड़ी चीज हो जाएगा, नो नो नो, ये नहीं हो सकता। और सॉरी तो हमारी डिक्शनरी में है ही नहीं, क्योंकि अगर हमने सॉरी कह दिया तो हम नीचे ना हो जाए, चाहे वो हस्बैंड को कहना हो, चाहे वो किसी और को कहना हो, नहीं सॉरी कहना हमारे, ये नहीं हम कर सकते, क्योंकि युरीदूना उलुवन फिल अर्थ, हम बड़े बन के रहना चाहते हैं ना जमीन में। अल्लाह ताला फरमा रहा है आखिरत का घर उसके लिए जो नहीं बड़ा बन के रहना चाहता जमीन में। हम कहां कहां बड़े बनना चाहते हैं, हर जगह मेरी तारीफें हो, मुझे बड़ा समझा जाए, मेरे आगे पीछे लोग हो, मुझे कुछ माने कि मैं कुछ हूं। अल्लाह अकबर, वला फसादन, और ना वो फसाद करते हैं, जुल्म ज्यादती नहीं करते, लोगों के हकूक नहीं मारते। अच्छा देखें, बड़ाई करने से ही, ये उलूव से ही फसाद भी पैदा होता है। हज़रत उमर को देखें, जब उनसे किसी ने कहा है उमर अल्लाह से डर, तो ये नहीं और जाओ तुम जाके डरो, मुझे क्या कह रहे हो, उल्टा हज़रत उमर ने अपना गाल जमीन में रख दिया मट्टी में और फरमाने लगे, हाँ वाकई उमर को अल्लाह से डरना ही चाहिए, अपना गाल जमीन में रोलने लगे। कितने हम में से लोग इस चीज को बर्दाश्त कर लेते हैं कि हमें पीछे बिठा दिया जाए, हमें नीचे बिठा दिया जाए, हमें बाद में खाना दिया जाए, हमें कोई पूछ नहीं रहा है, हमें किसी ने दावत पे नहीं बुलाया, हमें किसी ने शादी पे इनवाइट नहीं किया, हमें शादी में आके पूछा नहीं कि आपने खाना खाया या नहीं, हमें ये नहीं किया। कितने लोग हैं इस पे राजी रहते हैं फिर भी, और कितने लोग हैं जो कट ऑफ कर देते हैं, मूड ही खराब है, आओ मेरे घर मुझसे आके माफी मांगो, तब मैं मानूंगी, जब अपनी नाक रगड़ोगे। हम तो नीचे हो जाएंगे अगर हमने फौरन रिश्ते पे हां बोल दी, हम तो अकड़ के रहेंगे, पहले इनकी जूतियां घिसवाएंगे फिर उसके बाद हां करेंगे, ताकि इनको पता चले कि हम क्या चीज हैं। हम देखें तो सही हम कहां कहां तकब्बुर कर रहे हैं, और फिर बन के हम ऐसे बैठते हैं कि हां मैं तो बहुत आजिज मिजाज हूं। और हम जब कुरान और ये पढ़ने लगते हैं तो तब तो नेकी का तो ऐसा बस तस्वुर हमारे जहन में बैठ जाता है ना, जैसे हमसे बड़ी कोई चीज ही नहीं नेकी में। सो लोग कुछ छोटी छोटी कीड़े लगने लगते हैं कि ये तो कुरान नहीं पढ़ते, ओ कोई बेहिजाब फिर रही है, ये तो क्या चीज है, और मैं क्या चीज हूं, मैंने बस हिजाब ले लिया, मैं तो नंबर वन हो गई, जन्नत की लिस्ट में मेरा टॉप पे नाम आ गया, ये सारी ये तो जहन्नमी है। क्या ऐसे ख्यालात नहीं आते, किधर है हमारी आजी फिर? अल्लाह अकबर, हमारे नाम अनाउंस किए जाएं, हमें शाबाशें मिलें, हमारे वेबसाइट पे नाम लगाए जाएं, हमें ये बना दिया जाए, हमें ये ओहदा दे दिया जाए, ये क्या सारी ख्वाहिशात नहीं है बड़ा बनने की? और फसाद, जुल्म व ज़ियाती, लेकिन वल आक़िबतु लिल मुत्तकीन, अंजाम तो तकवा वालों के लिए, जो जाहिर में बातिन में अल्लाह की नाफरमानी से खुद को बचाते हैं। ہم ہمیں یہ دیکھنا چاہیے اگر اللہ نے ہمیں مال عہدہ یا کوئی عزت دی بھی ہے تو ہم پھر کیا چاہتے ہیں اس کے بعد, کیا چاہتے ہیں. یا ہمیں اللہ تعالیٰ نے توفیق دے دی دین پڑھنے کی سیکھنے کی, تو تب کیا چاہتے ہیں؟ کیا میں دوسروں سے زیادتیاں کرتی پھرتی ہوں, اب اپنے آپ کو بڑی چیز سمجھنے شروع ہو گئی ہوں, میں اپنی اتھارٹی جماتی ہوں ہر جگہ جدھر جاتی ہوں, میرے مجھے چھوٹا سا عہدہ کیا اختیار کیا مل گیا, اب میرے ذہن آسمان پہ ہے, سارا آسمان پہ. من جا اب الحسنتی فلو خیر منہا, جو بھلائی لے کر آیا یہ ہے اللہ کا رحم, تو اس کو اس سے بہتر ملے گا, یعنی جتنی نیکی لے کر آیا اس سے زیادہ ملے گا. ایک نیکی لایا 10 گنا, 70 گنا, 700 گنا اور بے حساب بھی مل سکتا ہے. وَمَن جَاءَ بِالسَّيِّئَةِ, اور جو برائی لے کر آیا, فَلَا يُجْزَى الَّذِينَ عَمِلُوا السَّيِّئَاتِ إِلَّا مَا كَانُوا يَعْمَلُونَ, تو نہیں جزا دیے جائیں گے جو لوگ وہ لوگ جنہوں نے برائی کی مگر صرف اتنا ہی جتنا انہوں نے عمل کیا. ایک برائی, ایک اس کا برائی لکھی جائے گی. اس کے بعد نبی صلی اللہ علیہ وسلم کو خوشخبری دی گئی ہے, اِنَّ الَّذِي فَرَضَ عَلَيْكَ الْقُرْآنَ, بے شک وہ ذات جس نے آپ کے لیے قرآن کو فرض کر دیا. فرض کر دیا کا مطلب کیا؟ آپ کے لیے قرآن کا دوسروں تک پڑھ کے سنانا, پیغام پھیلانا, لوگوں کو کے پاس اس کے ذریعے تبلیغ کرنا, اس کا سمجھانا, یہ سب آپ پہ فرض تھا نا. تو جس ذات نے آپ کے لیے اس قرآن کو فرض کیا ہے وہ ذات کیا کرے گی؟ لرادو کا, وہ البتہ پھیر کے لے جانے والا ہے آپ کو, الاماد, ماد کی طرف, لوٹنے کی جگہ کی طرف. جیسے ہم نے پہلے بات کی تھی, نبی صلی اللہ علیہ وسلم ہجرت کر رہے تھے جب یہ آیات اتری, تو اس وقت ہی جبرائیل علیہ السلام نازل ہوئے. کس ٹائم پہ؟ جب آپ جحفہ کے مقام پہ تھے, ایک طرف سے روڈ جاری تھی مکہ کی طرف, ایک طرف سے مدینہ کی طرف. آپ صلی اللہ علیہ وسلم ایک ڈفرینٹ راؤٹ لے کر آئے تھے نا, یوزول راستے سے نہیں گئے تھے. تو جب وہاں پہ کھڑے ہوئے تو آپ کو مکہ بڑا یاد آیا. ظاہر ہے کہ انسان کا آبائی وطن ہوتا ہے, اس کی طرف انسان کا ایک دلی میلان ہوتا ہے. تو آپ کو پتہ ہے نا, نبی صلی اللہ علیہ وسلم نے فرمایا تھا مکہ, مکہ کی طرف دیکھے گیا, مکہ میں یہاں سے کبھی نہ جاتا اگر تیرے رہنے والے مجھے یہاں سے نہ نکالتے. تو آپ کو کے طرف اللہ تعالیٰ نے جبرائیل علیہ السلام کو بھیجا اس خوشخبری کو لے کے. یہ ایک پیشین گوئی تھی کہ اللہ آپ کو پھیر کے لانے والا ہے اس جگہ کی طرف, اللہ تعالیٰ واپس آپ کو لے کر آئے گا ایک فاتح کی شکل میں. اور واقعی 8 سال بعد اللہ تعالیٰ نے آپ کو فاتح کے طور پہ مکہ میں انٹری دی, تو اللہ آپ کو لائے گا. دوسری, اس کا معاد کا مطلب کیا ہے؟ جنت یا آخرت, یا اللہ تعالیٰ جو آپ کی آخرت کے بارے میں تمنائیں ہیں اللہ ان سب کو پورا فرمائے گا. اللہ پھیر کے لے جانے والا ہے آپ کو لوٹنے کی جگہ کی طرف, ٹھیک ہے, تو یعنی جنت کی طرف, اس کی نعمتوں کی طرف. آپ جہاں پھرنا چاہتے ہیں, جہاں آپ جانا چاہتے ہیں, اللہ آپ کو اس چیز تک لے کر جائے گا. تو دونوں معنی ہیں. اور ربی عالم من جاء بالہدا و من ہوا فی ضلال مبین, آپ کہہ دیجئے میرے رب کو زیادہ پتہ ہے کون ہدایت لے کر آیا اور کون گمراہی میں ہے, کھلی گمراہی میں. کیونکہ وہ لوگ کہتے تھے کہ یہ تو گمراہی میں ہے اس لیے کیونکہ یہ ہمارے باپ دادا کے دین سے پھرے ہوئے ہیں, ہٹے ہوئے ہیں, اس لیے یہ تو گمراہ ہیں, کیونکہ ہمارے باپ دادا کا تو جو عقیدہ ہے اس کی یہ مخالف ہے, لہٰذا گمراہ یہی ہیں. تو اللہ تعالیٰ نے اس کا جواب دیا کہ اللہ کو بہتر پتا ہے کہ کون گمراہ ہے اور کون ہدایت پہ ہے. اس سے ہمیں ایک بات اور پتہ چلتی ہے کہ کسی کے کہنے سے کوئی گمراہ یا ہدایت یافتہ نہیں ہو جاتا, ٹھیک ہے. کوئی ہو سکتا ہے کہ کسی کو گمراہ کہہ رہا ہو, یہ ہیں یہ تو تم لوگ تو ایسے ہو گئے ہو, تم تو وہابی ہو گئے ہو, تم تو فلاں ہو گئے ہو, یہ تو اس وقت انسان کسی کی باتوں کی وجہ سے یہ نہ سوچے کہ ہائے یہ تو اس نے کہہ دیا تو میں گمراہ ہو گئی. نہیں, بلکہ معیار کیا ہونا چاہیے, کسی کی باتیں معیار نہیں ہیں کسی کے لیے بھی, بلکہ معیار ہے کہ اللہ نے کس کو گمراہ قرار دیا اور کس کو ہدایت دی. یہ اللہ کے کلام سے پتہ چلے گا, اللہ کی طرف سے آئی ہوئی تعلیم سے پتہ چلے گا. ہم نہیں معیار بنا سکتے, ہم کسی کو کافر کہنا شروع ہو جائیں, ہم کسی کو گمراہ کہنا شروع ہو جائیں, یہ فلانا فرقہ گمراہ ہے, فلانا فرقہ یہ ہے, فلاں غلط ہے. نہیں, ہدایت کس کے پاس ہے اور گمراہ کون ہے؟ یہ اپنی مرضیوں سے, یہ پروپیگنڈاز کرنے سے, یہ کوئی یہ فتوے دینے سے کوئی نہیں بن جاتا گمراہ یا ہدایت یافتہ. میں ہدایت پر ہوں یا نہیں, ये आप नहीं बताएंगे, मैं नहीं बताऊंगी, यहाँ कोई और नहीं बताएगा, या हमारे टीचर्स नहीं बताएं, ये अल्लाह का कलाम बताएगा। ठीक है, और अगर गुमराही है तो भी इसी से पता चलेगी, तो इसकी तरफ आके पूछे ना, अल्लाह के कलाम से पूछे। घर बैठे ही फतवे देते जाना ये दुरुस्त नहीं है। वमा कुंता तरजू अन युल्का इलैकल किताब, और ना थे तुम उम्मीद रखते कि डाली जाएगी आपकी तरफ किताब। ए नबी, आपको तो पता भी नहीं था कि आपके ऊपर वही उतरने लगे। किताब, अल किताब का मतलब क्या, कुरान, कि आपके ऊपर कुरान डाला जाएगा, आप पे ये कलाम उतारा जाएगा। आपको तो पता भी नहीं था, आपके तो वहमो गुमान में भी नहीं था कि आपको रिसालत के लिए चुन लिया जाएगा। यानी कोई आप सल्लल्लाहु अलैहि वसल्लम रेडी नहीं बैठे हुए थे कि अब मैंने नबी बनना है, आपको तो पता भी नहीं था। मगर इल्ला रहमत में रबी का, तेरे रब की रहमत है ये। आप बताएं, हम भी कभी ये जानते थे कि अल्लाह ताला हमें अपनी किताब के लिए, अपनी किताब को सीखने के लिए इस रास्ते पर लगा देगा? कभी हमने सोचा था कि अल्लाह ये रहमत हमें दे देगा, ये नेमत हमें देगा? तो ये इसका मिलना सरासर अल्लाह की रहमत का इजहार होता है। अल्लाह ताला जिसके साथ भलाई का इरादा फरमाता है, क्या हदीस में आता है, उसको दीन की समझ अता फरमाता है। मूसा अलैहिस्सलाम भी अब चले जा रहे थे, किधर रास्ते में जा रहे हैं, सफर कर रहे हैं, और नबुवत मिल गई। कोई उन्होंने सोचा नहीं, कोई प्लानिंग नहीं की। इसी तरह नबी सल्लल्लाहु अलैहि वसल्लम को ये नहीं मालूम था कि आपको रिसालत मिलनी है, आपको नबुवत मिलनी है, आप कोई आस लगाए हुए नहीं बैठे थे। फला तकूनन्ना ज़हीरन लिलकाफिरीन, तो आप ना हो जाना मददगार काफरों के। अब नबी सल्लल्लाहु अलैहि वसल्लम से तो ये बात कभी सोची भी नहीं जा सकती, लेकिन बज़ाहिर कलाम आपसे है, और बताया सब को जा रहा है जो जो सुनने वाले हैं, कि आप ना मददगार हो जाना काफरों के। यानी इस नेमत को जो अल्लाह ने आपको दी है, ये कलाम पाक, इसके ऊपर अमल करना है, इसके ऊपर चलना है, इसकी तबलीग करनी है, इससे नहीं हटना। क्योंकि अगर इससे हट गए तो फिर ये काफरों की मदद होगी। जब इस कलाम को फैलाने से हट गए तो क्या है, उनके एजेंडे को तकवीयत दे दी, उनका एजेंडा स्ट्रॉन्ग कर दिया, काफरों को स्ट्रेंथ मिलेगी ना फिर। वला यसुदन्नका आयातिल्लाह, और ना बाज रखे, ना रोके तुझे अल्लाह की आयात से। बाद इज उन्जिलत इलैक, इसके बाद के नाजिल कर दी गई आप पर। यानी इस रास्ते को अब छोड़ना नहीं है, इस रास्ते पर ही चलते चले जाना है। देखें, ये सआदत का रास्ता है। इस रास्ते के लिए अल्लाह ताला जिसको चुन लेता है ना, ये बहुत बड़ी उसके लिए, ये अपने आप के लिए एक वो समझे कि ये अल्लाह ताला ने मेरे साथ एक बहुत बड़ा खैर का मामला फरमा दिया। इसलिए जो इस रास्ते पे आ जाता है उसको कभी इस रास्ते को छोड़ना नहीं चाहिए, ना रोके, हरगिज ना रोके अल्लाह की आयात से। जबकि ये आ गई हैं, इस रास्ते के ऊपर अब चलते रहना है। अब आ गए हो ना, तो इस पे तेज भागो। तेज भागना मुश्किल है तो आहिस्ता भाग लो, थक गए हो तो चल लो, और चल भी नहीं सकते तो घिसटते हुए आगे बढ़ते रहो, लेकिन इस रास्ते से ना हटना, वापसी का हरगिज ना सोचना, इसको कभी छोड़ोगे। ये हम सब के लिए, कि जब अल्लाह की आयात उतर गई है ना, तो बस यही रास्ता है। अब इस किताब के जरिए लोगों को अल्लाह की तरफ बुलाते रहो। काफरों की बातें, उनकी ईजाएं, उनकी साजिशें, उनके प्रोपोगेंडाज, उनकी बातें आपको इस कुरान से ना रोके, इसकी तिलावत से, इस पर अमल करने से ना रोके, इसकी तबलीग करने से ना रोके। वदु इला रब्बी का, अपने रब की तरफ बुलाए, बुलाते रहो अपने रब की तरफ। ये नबी सल्लल्लाहु अलैहि वसल्लम को मिशन दिया गया था, आपने बुलाते रहना, और आप सल्लल्लाहु अलैहि वसल्लम ने दुनिया से जाते वक्त ये मिशन अपनी उम्मत को सौंपा था कि अब मेरे बाद मेरी उम्मत का ये काम है कि वो अल्लाह के रास्ते की तरफ बुलाती रहे। जब हज्जतुल विदा के मौके पर आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था, जो हाजिर है वो उस तक पहुंचा दे जो हाजिर नहीं है। यानी आगे पहुंचाते जाना, आगे पहुंचाते जाना, मैंने तुम तक पहुंचा दिया, तुम आगे पहुंचाते जाना। अल्लाहु अकबर। वला तकूनन्ना मिनल मुशरिकीन, और आप मुशरिकों में से ना हो जाना। आप सल्लल्लाहु अलैहि वसल्लम के तो शान के लायक ही नहीं, مگر یہ بتایا جا رہا ہے کہ جب جو لوگ اس کو سنیں گے جو آپ کے امتی ہوں گے ان کو بتایا جا رہا ہے کہ آپ نے شرک والوں کی طرف نہیں جانا, اس راستے کو چھوڑو گے تو ان کا ساتھ دینے والوں میں سے ہو جاؤ گے, کیونکہ آپ اپنا ویٹ پھر ان کے اس میں ڈال دو گے نا پلڑے میں. اس کلام کو چھوڑنا مشرکین کو سپورٹ کرنا ہے. اگر اللہ کو چھوڑ کے لوگوں کی باتوں کے ڈر کی وجہ سے یا کسی بھی پروپیگنڈا کی وجہ سے اس کو چھوڑ دیا تو پھر لوگوں کو اللہ کے برابر کر دیا, پھر ان کا خوف اللہ کے خوف سے بھی زیادہ ہو گیا. ولا تدعوا مع اللہ الہا آخر, کسی اور کی عبادت نہیں ہے, عبادت صرف اللہ کی ہے. اللہ کے سوا کسی کو نہ پکارنے کا مطلب کیا, پکارنا عبادت کے معنوں میں بھی آتا ہے اور دعا کے معنوں میں بھی آتا ہے. نہ دعا میں اللہ کے ساتھ کسی اور الہ کو شریک کرنا اور نہ ہی عبادت میں کسی اور کو شریک کرنا. عبادت کیا ہے؟ غلامی ہے, کسی اور کی غلامی نہیں ہے, کسی اور کی اطاعت نہیں ہے. لا الہ الا ہوا ہے, عبادت کے لائق صرف وہ ایک ذات ہے. کل شیء ہالک الا وجہ, ہر چیز ہلاک ہونے والی ہے مگر اس کی ذات. اس کا چہرہ کا مطلب کیا ہے؟ اس اللہ کی ذات, کیونکہ اللہ تعالیٰ صورت جسم یہ جوارح ان سے پاک ہے. جب بھی اس کی پنڈلی کا ذکر آئے, اس کے چہرے کا ذکر آئے تو یہی سمجھے اللہ کی ذات. ہم نہیں سمجھ سکتے اس کو لئیسا کمثلہ شیء, ہم اس کی ذات کو نہیں سمجھ سکتے. جیسے اللہ نے بتا دیا بس ہم ویسے ہی مان لاتے ہیں. اللہ نے بتا دیا کہ ہر چیز ہلاک ہونے والی ہے سوائے اس کی ذات کے. یعنی اس دنیا میں دیکھ لیں آپ جو چیزیں ہیں, اس زمین میں آسمانوں میں سب ختم ہو جانے والے. جن چیزوں کے پیچھے تم ریجتے پھرتے ہو نا, جن کی تم تمنائیں کرتے ہو, جن کی تم حسرتیں کرتے ہو, جن کے پیچھے تم اپنے دین کو پیچھے ڈال دیتے ہو, تو جن کے پیچھے تم غفلتوں میں زندگی گزار رہے ہو, اللہ سے دور ہو جاتے ہو, سب کچھ ہلاک ہو جانے والا ہے, سب ختم ہو جانا ہے. جن کے پیچھے تم راضی کرتے ہو انسانوں کو, ان کو خوش کرتے ہو کہ ہمیں یہ چیزیں مل جائیں, یہ ہمیں اپنے ساتھ کر لیں, ہمیں یہ ان کے ساتھ ہوں گے تو ہمیں پاور ملے گی, سب لوگ بھی فنا ہو جائیں گے اور ان کی پاورز بھی اور ان کی دولتیں بھی, ان سب چیزوں نے ہلاک ہو جانا. جب بھی دل میں ایسی تمنا آئے اور حسرت آئے نا تو خود کو کہہ دیا کریں کل شیء ہالک الا وجہ, ہر چیز ہی تو ختم ہو جانے والی ہے, سب تباہ ہو جائے گا. دیکھیں نا اب قیامت کے جو سور پھونکا جائے گا اس وقت کیا چیز ہے جو باقی رہ جائے گی؟ ستارے تک جھڑ کے گر جائیں گے, سورج تک بے نور ہو جائے گا, اور اس زمین کا تو حال ہی کچھ نہیں رہنا. یہ تو جب تک ایک ایک چیز ریزہ ریزہ نہ ہو جائے یہ تو ہلنا ہی بند نہیں کرے گی. ان چیزوں کے پیچھے پھر اس اللہ کو چھوڑتے جو قائم و دائم رہنے والی ذات ہے, اور لہ الحکم, حکم بھی اس کا ہے, اسی کا ارادہ چلتا ہے, اسی کا حکم چلتا ہے, اور حکومت بھی اس کی ہے. وَإِلَيْهِ تُرْجَعُونَ, اور لاسٹ میسج یہ ہے سورت کا, تم سب اس کی طرف پلٹائے جاؤ گے. جانا کہاں ہے؟ صرف اس کی طرف. تو پھر کرنا کیا ہے؟ کدھر کو بھاگنا ہے؟ تمنائیں کیا ہونی چاہیے؟ حسرت کس چیز کے لیے ہونی چاہیے؟ کاش کہ وہ جنت مل جائے مجھے, یہ نہیں کہ کاش یہ مل جائے مجھے. پھر بتاؤ کہ وہ کامیاب ہو گیا جس کو وہ اچھا وعدہ مل گیا جو اللہ نے اس کے ساتھ کیا, یا وہ کامیاب ہے جو دنیا کا ٹھاٹ باٹ لے کے اور جائیدادیں بنا کے بیٹھا ہوا, یا وہ کامیاب ہے اور آخرت میں اس کے لیے کچھ بھی نہیں ہے جو اللہ کو بھولا ہوا ہے یہاں پہ, کیا وہ کامیاب ہے جس کو وہاں کہا جا رہا ہے بتاؤ کہاں ہے شریک میرے جن کو تم دنیا میں سمجھتے تھے, کیا وہ کامیاب ہے جسے پوچھا جا رہا ہے تم نے رسولوں کو کیا جواب دیا اور اس کے پاس کوئی آنسر نہیں ہے, یا وہ کامیاب ہے جو توبہ کر کے ایمان لا کے صالح عمل کرنے لگتا ہے, اس دوڑ میں لگ جاتا ہے, اس کی فکر ہی کیا ہے کہ میرے عمل صالح ہو جائیں, میں کچھ جمع کر لوں آخرت کے لیے. یہ اس سورت کے اینڈ میں یہ میسج ہے ہم سب کے لیے جو بھی اس میٹیریلزم کے دور میں رہ کے اس سے امپریس ہوئے ہیں اور ہمارے دل اتنے اس روب میں ہیں, یا جو تکبر اس کی وجہ سے پیدا ہو جاتا ہے, جو خرافات اس مال کی وجہ سے آتی ہیں, اس سب چیزوں کے لیے یہ آیات بار بار پڑھیں تاکہ دلوں سے یہ باتیں نکلیں, اور یہ انجام اللہ تعالیٰ نے دکھا دیا. جو تکبر کرتا ہے پھر اللہ اس کے ساتھ کیا کرتا ہے؟ اللہ تعالیٰ ان آیات سے سبق لینے والا ہمیں بنا دے, ان کے مطابق عمل کرنے والا ہمیں بنا دے. اللہ دنیا کی حقیقت ہمیں دکھا دے, ہمارے دلوں میں اس کا یقین بٹھا دے کہ یہ دنیا کی حقیقت کیا ہے. اللہ آخرت کو ہماری پرائیورٹی بنا دے, ہماری ترجیح بنا دے. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک. تلاوت سنیں.
اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. افمن وعدناه وعدا حسنا فهو لاقیه کمن متعناه متاع الحیاۃ الدنیا ثم هو یوم القیامۃ من المحضرین ويوم يناديهم فيقول أين شركائي الذين كنتم تزعمون قال الذين حق عليهم القول ربنا هؤلاء الذين أغوينا أغويناهم كما غوينا تبرأنا إليك ما كانوا إيانا يعبدون وقيل ادعوا شركاءكم فدعوهم فلم يستجيبوا لهم ورأوا العذاب لو أنهم كانوا يهتدون ويوم يناديهم فيقول ماذا أجبتم المرسلين فعميت عليهم الأنباء يومئذ فهم لا يتساءلون فأما من تاب وآمن وعمل صالحا فعسى أن يكون من المفلحين وربك يخلق ما يشاء ويختار ما كان لهم الخيرة سبحان الله وتعالى عما يشركون وربك يعلم ما تكن صدورهم وما يعلنون وهو الله لا إله إلا هو له الحمد في الأولى والآخرة وله الحكم وإليه ترجعون قل أرأيتم إن جعل الله عليكم الليل سرمدا إلى يوم القيامة من إله غير الله يأتيكم بضياء أفلا تسمعون قل أرأيتم إن جعل الله عليكم النهار سرمدا إلى يوم القيامة من إله غير الله يأتيكم بليل تسكنون فيه أفلا تبصرون ومن رحمته جعل لكم الليل والنهار لتسكنوا فيه ولتبتغوا من فضله ولعلكم تشكرون ويوم يناديهم فيقول أين شركائي الذين كنتم تزعمون ونزعنا من كل أمة شهيدا فقلنا هاتوا برهانكم فعلموا أن الحق لله وضل عنهم ما كانوا يفترون إن قارون كان من قوم موسى فبغى عليهم وآتيناه من الكنوز ما إن مفاتحه لتنوء بالعصبة أولي القوة إذ قال له قومه لا تفرح إن الله لا يحب الفرحين وابتغ فيما آتاك الله الدار الآخرة ولا تنس نصيبك من الدنيا وأحسن كما أحسن الله إليك ولا تبغ الفساد في الأرض إن الله لا يحب المفسدين قال إنما أوتيته على علم عندي أولم يعلم أن الله قد أهلك من قبله من القرون من هو أشد منه قوة وأكثر جمعا ولا يسأل عن ذنوبهم المجرمون فخرج على قومه في زينته قال الذين يريدون الحياة الدنيا يا ليت لنا مثل ما أوتي قارون إنه لذو حظ عظيم وقال الذين أوتوا العلم ويلكم ثواب الله خير لمن آمن وعمل صالحا ولا يلقاها إلا الصابرون فخسفنا به وبداره الأرض فما كان له من فئة ينصرونه من دون الله وما كان من المنتصرين وأصبح الذين تمنوا مكانه بالأمس يقولون ويكأن الله يبسط الرزق لمن يشاء من عباده ويقدر لولا أمن الله علينا لخسف بنا ويكأنه لا يفلح الكافرون تلك الدار الآخرة نجعلها للذين لا يريدون علوا في الأرض ولا فسادا والعاقبة للمتقين من جاء بالحسنة فله خير منها ومن جاء بالسيئة فلا يجزى الذين عملوا السيئات إلا ما كانوا يعملون إن الذي فرض عليك القرآن لرادك إلى معاد قل ربي أعلم من جاء بالهدى ومن هو في ضلال مبين وما كنت ترجو أن يلقى إليك الكتاب إلا رحمة من ربك فلا تكونن ظهيرا للكافرين ولا يصدنك عن آيات الله بعد إذ أنزلت إليك وادع إلى ربك ولا تكونن من المشركين ولا تدع مع الله إلها آخر لا إله إلا هو كل شيء هالك إلا وجهه له الحكم وإليه ترجعون صدق الله العظيم.